الحمد لله وحده والصلاة والسلام على من لا نبي بعده ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا هل أدلكم على تجارة تنجيكم من عذاب أليم تؤمنون بالله ورسوله وتجاهدون في سبيل الله بأموالكم وأنفسكم ذلكم خير لكم إن كنتم تعلمون يغفر لكم ذنوبكم ويدخلكم جنات تجري من تحتها الأنهار ومساكن طيبة في جنات عدن ذلك الفوز العظيم وأخرى تحبونها نصر من الله وفتح قريب وبشر المؤمنين وقال الله عز وجل ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين وقال رسول الله صلى الله عليه وسلم نظر الله امرأ سمع مقالتي فوعاها ثم أداها كما سمعها فرب مبلغ أوعى من سامع أو كما قال صلى الله عليه وسلم میرے محترم دوست اور بزرگو اللہ رب العزت اپنے دین کے کام کے لیے جن لوگوں کا انتخاب کرتے ہیں تو ان کی زندگیوں میں اللہ رب العزت وہ صفات دیکھنا چاہتے ہیں جن صفات کی وجہ سے انسان اللہ کے ہاں قیمتی بنتا ہے.
بسم اللہ الرحمن الرحیم نحمد و نصلی علی رسول اللہ. We thank the brothers, elders and friends, those people whom Allah subhanahu wa ta'ala selects for the effort of deen. Allah subhanahu wa ta'ala wants to see those qualities in those people, in that person, that makes that person valuable in the sight of Allah subhanahu wa ta'ala.
اس لیے کہ اللہ رب العزت جیسے سب سے بڑے ہیں اللہ کا دین بھی بہت سب سے بڑا ہے.
Because Allah تبارک و تعالی is great, similarly the deen of Allah سبحانہ و تعالی is great as well.
اور اس دین کے دنیا میں زندہ ہونے کا جو کام ہے یہ کام بھی بہت بڑا کام ہے.
And in the same light, that the effort of deen through which that deen becomes alive throughout the world is also very great.
Jitna bada kaam hota hai utni badi sifat ka Allah ki taraf se mutalba hota hai.
And the greater the importance or the greater the work, then the greater the requirements for that as well.
Duniya ke andar bhi ye hum dekhte hain ek aadmi apne paas kisi se kaam lena chahta hai تو وہ اس کے اندر اپنے کام کے اعتبار سے صفات دیکھتا ہے.
That we see in the matters of dunya, if you want to take work from somebody, then you see if that person has those qualities to fulfill that task.
اگر جن صفات کو اس کی وہ جو صفات اس کے ہاں مطلوب ہیں اگر وہ صفات اس کے ہاں پائی جاتی ہیں تو پھر اس کو اپنے کام کے لیے چنتا ہے.
And if a person finds those qualities that he's searching for in that person, then he'll select that person for that task.
Allah ke deen ka kaam ye itna bada kaam hai ki iske liye Allah ne sabse pehle apne mehboob tareen muqaddas tareen bandon ko جنہیں انبیاء علیہ الصلوۃ والسلام کہتے ہیں انہیں اللہ نے چنا ہے.
And this effort of deen is such a great work and such an important work that Allah tabarak wa ta'ala selected the best of mankind, the anbiya alayhi salatu wasalam.
Kainat mein sabse unche insaan badshah nahi hote.
The most important from mankind in the sight of Allah tabarak wa ta'ala are not the kings and the leaders.
Wuzara nahi hote.
It's not the ministers.
بہت زیادہ مال جمع کرنے والے وہ اللہ کے یہاں اونچے ہی شمار ہوتے
ہیں.
اللہ کے ہاں سب سے جو عظیم ہستیاں ہیں وہ انبیاء علیہ الصلوۃ والسلام ہیں.
But the people of greatest importance and beloved to Allah subhanahu wa ta'ala are the انبیاء علیہ الصلوۃ والسلام.
انہیں اللہ نے اپنے دین کے کام کے لیے چنا.
اللہ تبارک و تعالیٰ selected the انبیاء علیہ الصلوۃ والسلام for the effort of deen.
اس لیے کہ انبیاء علیہ الصلوۃ والسلام سر کے بالوں سے لے کر پاؤں کے ناخن تک ان صفات سے مزین ہوتے ہیں جو اللہ کے ہاں مطلوب ہوتے ہیں.
And the Anbiya Sallallahu Alaihi Wasallam were beautified with those qualities from head to toe that are wanted by Allah Subhanahu Wa Ta'ala.
اور اللہ رب العزت نبیوں کی تربیت خود کرتے ہیں.
And Allah Subhanahu Wa Ta'ala trained the Anbiya Sallallahu Alaihi Wasallam himself.
اس لیے کہ ان سے بہت بڑا کام لینا ہوتا ہے.
Because they had a great task at hand.
حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا ادبنی ربی فاحسن تعذیبی علمنی ربی فاحسن تعلیمی. میرے رب نے میری تربیت کی اور بہت اچھی تربیت.
The Prophet Sallallahu Alaihi Wasallam used to say that my Rabb was the one that made my tarbiyat, my training, and he trained me and made my tarbiyat in a very nice way.
میرے رب نے مجھے سکھایا اور بہت اچھا سکھایا.
My Rabb is the one who taught me and he taught me in a very nice way.
اس لیے کہ کام بہت اونچا لینا ہے.
Because a great work to be taken.
اتنا بڑا کام ہے کہ اگر ساری دنیا کے بادشاہوں کی محنت کو جمع کیا جائے.
That is such a great work that if you were able to gather all the effort of all the rich people or leaders or the kings of the world,
ساری دنیا کے وزراء کے کام کو جمع کیا جائے.
And the responsibility of all the ministers of the world,
ساری دنیا کے مال والوں کی محنت کو جمع کر لیں.
And to combine all the responsibility of all the wealthy people and businessmen of the world,
ساری دنیا کے زمینداروں کے کام کو جمع کیا جائے.
And to combine the effort and responsibility of all the farmers of the world,
ساری دنیا کے مادی محنت کرنے والوں کی محنتوں کو جمع کیا جائے.
And to combine all the effort of all the people making effort upon the material things throughout the world,
تو یہ ساری محنتیں مل کر نبی کی محنت کا مقابلہ نہیں کر سکتے.
But the combination and culmination of all of this effort is nothing in comparison to the effort and the responsibility of the Anbiya alayhi salatu wasalam.
جیسے سارے بادشاہوں آج تک جتنے بادشاہ دنیا میں آئے ہیں ان سارے بادشاہوں کو جمع کیا جائے.
And similarly, if we were able to gather all the kings that have come until today,
ساری دنیا کے وزراء,
and all the ministers until today,
ساری دنیا کے تاجر,
and all the businessmen until today,
ساری دنیا کے زمیندار,
and all the farmers and agriculturists until today,
ساری دنیا کے ڈاکٹر,
and all the doctors until today,
ساری دنیا کے سائنٹسٹ,
and all the scientists of the world today,
ساری دنیا کے انجینئر,
and all the engineers today,
جو ساری دنیا کے انسانوں کو جمع کیا جائے تو سارے مل کر نبی کی جوتی کی خاک کے برابر نہیں ہو سکتے.
If we could gather all of the people that have come to this day with all of these roles and responsibilities, that they're not even equal to the dust of the footsteps of the Anbiya alayhi salatu wasalam.
یہ تو ہم سارے مانتے ہیں, مانتے ہیں جی.
We all believe this, our iman.
اللہ یہ بھی ہمیں سمجھا دے کہ اسی طرح ساری دنیا کے بادشاہوں کا کام, ساری دنیا کے وزیروں کا کام, ساری دنیا کے تاجروں کا کام, ساری دنیا کے ڈاکٹروں کا کام, ساری دنیا کے انجینئروں کا کام مل کر یہ نبی کے کام کی جوتی کے برابر بھی نہیں ہو سکتا.
And so similarly, if they personally that all the combination of all of these people that have come are not equal to the dust of the Anbiya alayhi salatu wasalam's feet, that simply the effort that they made, the effort of the engineers, the effort of the doctors, the effort and roles and responsibility of the kings and the ministers all combined is not equal to the dust of the feet of the effort of the Rasulullah sallallahu alaihi wasallam and Anbiya sallallahu alaihi wasallam.
To itne bade kaam ke liye sifat bhi badi chahiye.
And so for such a great work, great qualities are required.
Isliye Huzur Akram sallallahu alaihi wasallam ne mauke par ummat ki rehbari ki hai.
And that's why the Prophet sallallahu alaihi wasallam at different times he guided the ummat.
Isliye ki ummat se bahut bada kaam lena tha.
because the ummah has to do a great work.
इसको पहले ही बहुत बड़े काम के लिए किया गया है.
And we've been created, we've been sent in this world for a great work.
इसलिए पुराने बाग में खास तौर पे अल्लाह रब्बुल इज्जत ने उम्मत को खिताब करके कहा.
And Allah तबारक व तआला is addressing this ummah in the Quran.
कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास. ए उम्मत मोहम्मदिया, तुम सारी उम्मतों में बेहतर हो.
The Allah तबारक व तआला says that you, this ummah, that you are the best of all the nations.
कुरान के अंदर फरमा रहे हैं कि ए उम्मत मोहम्मदिया, मैंने आदम अलैहिस्सलाम से लेकर आज तक जितने नबियों की उम्मतें बनाई हैं, तुम सारी उम्मतों में मुझे सबसे अच्छी लगती हो.
In other words, Allah Subhanahu wa Taala saying, of all the nations that have come from Adam alaihissalam until today, that Allah Subhanahu wa Taala saying that I love this ummah the most.
तुम सारी उम्मतों में मुझे खूबसूरत लगती हो.
That you are the most beautiful ummah.
तुम सारी उम्मतों में मुझे अफजल नजर आती हो.
And you are the most honored ummah.
तुम आदम अलैहिस्सलाम की उम्मत से भी अफजल.
You are more honored than the ummah of Adam alaihissalam.
हूद अलैहिस्सलाम की उम्मत से भी अफजल.
And more than the ummah of Hud alaihissalam.
सालेह अलैहिस्सलाम की उम्मत से भी अफजल.
More than the ummah of Saleh alaihissalam.
शुएब अलैहिस्सलाम की उम्मत से भी अफजल.
More honored than the ummah of Shuaib alaihissalam.
इब्राहिम अलैहिस्सलाम की उम्मत से भी अफजल.
And more than the honored than the ummah of Ibrahim alaihissalam.
इस्माइल अलैहिस्सलाम की उम्मत से भी अफजल.
And more honored than the ummah of Ismail alaihissalam.
दाऊद अलैहिस्सलाम की उम्मत से भी अफजल.
More honored than the ummah of Daud alaihissalam.
मूसा अलैहिस्सलाम की उम्मत से भी अफजल.
More honored than the ummah of Musa alaihissalam.
ईसा अलैहिस्सलाम की उम्मत से भी अफजल.
More honored than the ummah of Isa alaihissalam.
बोला कि सारी कायनात पे अल्लाह ने निगाह डाली और इस उम्मत को अल्लाह ने सारी उम्मतों में से बीच में से निकाल के पसंद किया.
The Allah Subhanahu wa Taala had a vision across all the ummat and all the nations and has selected this ummat and loved this ummat the most.
ये कितना बड़ा मुकाम है.
Such a great position.
जमीन और आसमान का पैदा करने वाला वो अल्लाह इस उम्मत को सारी उम्मतों का सरदार बना रहा है.
That Allah Subhanahu wa Taala that created the heavens and the earth, the Allah Subhanahu wa Taala loved this ummat.
और उसकी वजह क्या बताई है कि तुम्हारे साथ एक सिफत मिली हुई है खास.
And why is that? That Allah Tabarak wa Taala mentions further that we have a special quality.
जो और उम्मतों में नहीं है.
Which was not in the past nation.
ये तुम्हारी इम्तियाजी सिफत है.
That this is the distinguishing quality.
वो क्या है? कुंतुम खैरा उम्मतिन उखरजत लिन्नास. तुम्हें सारी इंसानियत की हिदायत के काम के लिए निकाला गया है.
What is that? This ummah has been created and sent to benefit and has been taken out for the benefit of all of mankind.
तुम्हारी पैदाइश का मकसूद, दुनिया में आने का मकसद सारी इंसानियत की हिदायत का काम है.
That the purpose of your existence, the purpose of birth, of coming to this world, is the hidayat and the guidance of mankind.
तामरून अबिल मारू, तुम नेकी को फैलाने की सारी दुनिया में मेहनत करोगे.
That you call people towards good.
वतनहून अनिल मुनकर, बुराई को मिटाने की मेहनत करोगे.
And you make an effort to stop people and refrain people from evil.
वतुमिनून बिल्लाह, अल्लाह पर ईमान लाओगे.
And you bring iman upon Allah subhanahu wa ta'ala.
ये नबियों वाला काम है.
This was the work of Anbiya alayhissalam.
तुमसे इतना बड़ा काम लेना है.
The Allah tabarak wa ta'ala to take that work from us.
इसलिए इस काम के लिए बड़ी सिफात चाहिए.
And so for that work, such a great work, great qualities are required.
उन सिफात को पैदा कर लोगे अपना के आप तुम भी ऊंचे बन जाओगे.
That if we have those qualities within us, then we'll be esteemed in the sight of Allah.
और तुम्हारे जरिए भटकी हुई इंसानियत को अल्लाह हिदायत पर लेकर आएगा.
And Allah tabarak wa ta'ala will bring back to guidance those who have gone astray.
इसलिए काम किया नहीं जाता बल्कि लिया जाता है.
And it's said that this work is not a work that we do, but it's a work that is taken from us.
इसलिए कि ये काम भी है, अल्लाह का इनाम भी है.
Because this is not only a work, but it's also a gift from Allah Subhanahu wa Taala.
इसलिए पहला मुतालबा अल्लाह का क्या है इस काम के करने वालों से कि अपने दिलों को अल्लाह के गैर से साफ कर लो.
And that's why the first requirement demand from Allah Subhanahu wa Taala is the people that are making the effort of deen must purify their hearts from everything other than Allah subhanahu wa ta'ala.
Is dil ko iman se bhar lo.
And fill our hearts with iman.
Ye dil Allah ke ghair se khali ho jaye.
And so our heart is empty of all things other than Allah.
Is dil ki nigah sirf Allah ki taraf lag jaye.
And the vision is only for Allah subhanahu wa ta'ala.
Firru ila Allah. Allah ki taraf daud lagao.
And we're racing towards Allah subhanahu wa ta'ala.
Fa'lam annahu la ilaha illa Allah. Ye jaan lo कि अल्लाह के अलावा कोई माबूद नहीं.
and know that no one is worthy of worship except Allah subhanahu wa ta'ala.
Allah ke ilawa koi maqsood nahi.
There's no one worthy of worship except Allah subhanahu wa ta'ala.
Allah ke ilawa koi matloob nahi.
And there's no one worthy of chasing except Allah subhanahu wa ta'ala. No purpose other than Allah subhanahu wa ta'ala.
Allah ke ilawa koi hamara mahboob nahi.
And there's no one to love other than Allah subhanahu wa ta'ala.
Wo akela sari kainat ko banane wala koi uske ilawa banane wala nahi.
He is the one who's created the heavens and the earth, and no one other than Allah is the creator.
Wo Allah hai jisne sari kainat ko apne irade se wujood diya.
He is the one who created the whole universe by his intention.
Wa laqad khalaqna as-samawati wal arda wa ma baynahuma fi sittati ayyam. Main Allah hu ke maine saaton aasmanon ko saaton zameenon ko aur iske darmiyan ki sari makhlooq ko 6 din mein apni qudrat se banaya.
Allah tbaraka taala says, I am the one that has created the heavens and the earth and everything in between in 6 days.
Ye aasman nahi tha, Allah ke banane se bana hai.
There was no heavens but Allah created the heavens.
Was sama banaynaha bi'aynin wa inna lamusi'un. Humne aasman ko banaya hai, Allah bata rahe hain.
Allah tbaraka taala mentions that I am the one that has created the heavens and put them in place.
Wal arda farashnaha fa ni'mal mahidun. Humne zameen ko bichhona banaya, kitna khoobsurat bichhona bichhane wale
hain. Allah tbaraka taala says, I am the one that has spread the land out and how beautifully it spread.
Washam tutayyib mustaqbil la suraj ko banane wala main Allah hu.
Allah subhanahu taala is the one that created the sun.
Wal qamara qaddarnahu manazil hatta aada kal urdun al qadeem. ए मेरे बंदो ये चांद मैंने बनाया है इसको देख के मुझे पहचानो
एंड अल्लाह तबाराक व तआला इज द वन दैट क्रिएटेड द मून एंड इट्स फेजेस एंड सेज दैट रिकॉग्नाइज मी फ्रॉम द क्रिएशन दैट आई हैव क्रिएटेड
ये समंदर मेरे इरादे से बने हैं
द ओशंस आर बीइंग क्रिएटेड बाय द इंटेंशन ऑफ अल्लाह तआला
वो लजी सखर लकुम अल बहर लताकुलू मिनहु लहमन तरिया व तस्तखरिजू मिनहु हियबन तलबसूनहा वो ही अल्लाह है जिसने समंदरों को तुम्हारे लिए मुसख़र किया है
एंड दैट अल्लाह तबाराक व तआला हैज मेड द ओशंस एट आवर सर्विस
इसमें तुम्हारे खाने के लिए ताजा मछलियां बनाई है ताजा जानवर बनाए
हैं हैज मेड द इनहैबिटेंट्स ऑफ द फिश एंड द सी एज फूड एंड सस्टेनेंस फॉर मैन
इसमें पहनने के लिए बेहतरीन सीपियां और पता नहीं कैसे कैसे मोती अल्लाह ने रखे हैं
एंड अल्लाह हैज हिडन द पर्ल्स इन द ओशंस दैट मैन कैन ब्यूटीफाई एंड अडोर्न देमसेल्व्स विद
इस जमीन को पैदा करके अल्लाह ने तुम्हारे लिए उसको सजाया है
एंड अल्लाह तबाराक व तआला हैज क्रिएटेड द अर्थ एंड अडोर्न दैट फॉर मैन
इस जमीन पर तुम्हारे लिए कैसे कैसे दरख्त लगाए हैं
सच ब्यूटीफुल ट्रीज एंड फॉरेस्ट फॉर द लाइफ क्रिएट
उन दरख्तों में कैसे कैसे फल लगाए
And such beautiful plants and such flowers and fruits of Allah's
creation. ما كان لكم أن تنبتوا شجرها. تو سارے انسان و جنات مل کر ایک درخت نہیں بنا سکتے.
What of mankind and jinnat together cannot create even one tree.
ایک درخت تو کیا ایک پھل نہیں بنا سکتا.
No one tree knows that can create even one piece of fruit.
پھل بھی دور کی بات ہے ایک پتا نہیں پیدا کر سکتے.
Not even a piece of fruit that cannot even create one leaf.
اس لیے میرے بندوں مجھے پہچانو.
To recognize Allah سبحانہ وتعالی.
انی انا اللہ میں اللہ موجود ہوں.
اللہ تبارک و تعالی سے I am Allah.
اللہ حق ہے.
Allah is the حق.
अल्लाह ही सारी कायनात को बनाने वाला है
अल्लाह इज द क्रिएटर ऑफ द यूनिवर्स
इसलिए उसी अल्लाह की इबादत उसी अल्लाह की तरफ रुजू ये हर हर बंदे पर फर्ज है
दैट्स व्हाई इट्स कंपल्सरी एंड फर्ज अपॉन एवरी पर्सन टू रिकॉग्नाइज अल्लाह सुभान व तआला एंड टू बी ओबीडिएंट टू अल्लाह सुभान व तआला
इसमें पहली सिफत ये है कि इस दिल पे झाड़ू फेरो
सो द फर्स्ट थिंग इज दैट वी प्योरीफाई आवर हार्ट्स
जहां जहां से होता हुआ नजर आ रहा है उसकी नफी करो
And everywhere we see things that seem to be happening, that we negate that.
और एक अल्लाह की अल्लाह की जात पे यकीन करो.
And we have yakin upon one Allah Subhanahu Wa Taala.
इस कायनात को बनाने वाला भी अल्लाह है.
That Allah is the creator of the universe.
इस कायनात को चलाने वाला भी अल्लाह है.
Allah is the control of the universe.
इस कायनात पे कब्जा अकेले अल्लाह का है.
Allah Subhanahu Wa Taala has the whole universe in His command.
इस कायनात की हर चीज पे अल्लाह का तसर्रुफ है.
Allah Subhanahu Wa Taala is the control and the change of the things throughout the universe.
दुनिया में वो नहीं होगा जो दुनिया के बादशाह चाहेंगे
and that cannot happen throughout the world which people want or kings want or leaders want
इस दुनिया में वो होगा जो अकेला अल्लाह चाहे
and that can happen which Allah तबाराक व तआला wants
जिसे अल्लाह इज्जत देना चाहे सारी कायनात में इसकी और को जलील नहीं कर सकती
मैं अल्लाह तबाराक व तआला wants to give respect nobody can disgrace that person
जिसे अल्लाह जलील करने का फैसला कर ले सारी दुनिया की हुकूमतें मिलकर उसको इज्जत नहीं दे सकती
if Allah wants to disgrace somebody all the governments of the world cannot give that person respect
जिसे अल्लाह कामयाब करना चाहे उसे कोई नाकाम कर नहीं सकता
If Allah wants to give someone success, no one can fail that person.
और जिसे अल्लाह नाकाम करना चाहे उसे सारी दुनिया की हुकूमतें और माल जमा करके कामयाब नहीं कर सकते
And if Allah wants to give someone failure, all the governments and the wealth of the world cannot help that person. And so we break our ties with all things other than Allah subhanahu wa ta'ala.
So
we have the only have hope in Allah, we only have fear in Allah.
جب تک یہ اندر میں ایمان نہیں اترتا اس وقت تک کوئی صفات اللہ کے قبول نہیں ہوتی.
And until we have this iman in our heart, then none of the other qualities will be able to come into our life.
کوئی عمل اللہ کے مقبول نہیں ہے ایمان کے بغیر.
And no amal is acceptable without iman.
اور یہ ایمان صرف زبان کی بات نہیں ہے.
And this iman is not just from the tongues.
زبان سے تو اقرار ہے.
But we're actually pronouncing that on our tongues.
اصل دل کی تصدیق ہے.
But actually certifying that in our hearts.
جب تک یہ اندر میں نہیں اترے گا اس وقت تک یہ اللہ کے نزدیک ایمان بنے گا نہیں.
And until we confirm that and enter that into our hearts, then we cannot build that iman.
اس لیے اس ایمان کو بنانے کی محنت ہے.
And so there's an effort to bring that iman into the heart.
ایک وقت حضور پاک علیہ السلام کی خدمت میں آیا.
A group came to the Prophet sallallahu alaihi
wasallam. Aapne farmaya man manantum tum kaun log ho?
Prophet asked him, who are you people?
Unka nahnu mu'minuna billahi haqqa. Hum pakke iman wale hain.
We are strong people of iman.
Aaj hum bhi dawa karte hain ki hum iman wale hain.
But today we also say we are people of iman.
Sahaba bhi kehte the hum bhi iman wale hain.
So those companions that came, they said we are people of iman.
Lekin sahaba ikram ko ye maloom tha کہ اللہ کے نبی کے سامنے صرف زبانی بات کہہ لینا ایمان والا ہونا یہ کافی نہیں ہے.
But the Sahaba Ikram knew that it's not sufficient that just to recite something or just to pronounce something from the tongue. Because they said they're expecting maybe Jibreel will descend and tell the Prophet what's really in our hearts.
تو حضور پاک علیہ السلام نے فرمایا ان لکل حق حقیقہ. ہر حق بات کی کوئی حقیقت ہوتی ہے.
The Prophet صلی اللہ علیہ وسلم said that every truth, every statement has some substantiation or some evidence behind it.
فما حقیقت ایمانکم.
So what's the evidence of your iman or your claim to iman?
تو انہوں نے کہا کہ اللہ کے نبی ہمارے ایمان والے ہونے کی 15 نشانیاں ہیں.
And they mentioned that we have 15 qualities.
15 علامتیں ہیں.
Or 15 signs.
علامت سے چیز پہچانی جاتی ہے.
And so from the signs you can understand what's really there.
ہم بھی اپنے بارے میں ذرا غور کر لیں کہ وہ علامتیں ہمارے اندر بھی ہیں یا نہیں ہیں.
And we can think about whether those signs are within us or not.
جب ایمان اندر میں اترے گا تو ایمان کی علامتیں آئیں گی.
Because when iman comes into the heart, then you see the signs of iman around the person and within the person.
ایمانی صفات پیدا ہوں گی.
That the qualities of iman are exposed in that person.
تو انہوں نے کہا کہ 5 صفات تو وہ ہیں کہ جو جس کا ہمیں آپ نے حکم دیا.
I said 5 qualities are such of that which you ordered us.
اور 5 صفات وہ ہیں جس کا آپ کے صحابہ نے آگے ہمیں حکم دیا.
And 5 qualities are such which we learned from the Sahaba Ikram.
اور 5 صفات وہ ہیں جو جاہلیت کے زمانے سے ہمارے اندر پائی جاتی ہیں ابھی بھی موجود ہیں ہمارے اندر.
And 5 qualities are such that we had before Islam and we still have those qualities within us.
آپ نے فرمایا بل خمس اللتی امرتکم بہا. وہ 5 صفات کون سی ہیں جس کا میں نے تمہیں حکم دیا.
And so the Prophet صلی اللہ علیہ وسلم asked which are those 5 qualities which I ordered you.
تو انہوں نے عرض کیا کہ اللہ کے نبی جن صفات کا آپ نے حکم دیا وہ صفات یہ ہیں الشکر عند الرخاء. نعمت کے ملنے پہ شکر کرنا.
I said the first thing is that you ordered us to be grateful for the favors that are upon us.
نعمت کے ملنے پر فخر کرنا یہ ایمانی صفت نہیں ہے.
To boast about the favors upon us, this is not a sign of iman.
نعمت کے ملنے پر اس نعمت کو اللہ کی نافرمانی میں استعمال کرنا یہ ایمان کے خلاف ہے.
And in fact, to misuse the favor of Allah subhanahu wa ta'ala upon us, this is against iman.
نعمت کے ملنے پر اللہ کا شکر کرنا.
But we should be grateful for the favors of Allah.
اور شکر کی حقیقت یہ ہے کہ نعمت کو اللہ کی اطاعت میں استعمال کرنا.
And the sign of gratefulness is to use that favor and use that thing Allah has given us in the obedience of Allah subhanahu wa ta'ala.
وَالصَّبْرُ عِنْدَ الْبَلَىٰ. اور آزمائش اور تکلیف کے آنے پر صبر کرنا.
And the second quality was that patience in all difficulties.
تکلیف کے آنے پر واویلا کرنا شکوا کرنا یہ ایمان کے خلاف ہے.
That if a person complains about difficulties, this is against iman.
تکلیف کے آنے پر صبر کرنا حکم پر جمنا اور حکم پر نہ چھوڑنا یہ صبر ہے.
But sabr is that to be obedient to Allah subhanahu wa ta'ala and we be patient in that circumstance or situation that has come upon us.
وَالصِّدْقُ فِي مَوَاطِنِ الْلِقَاءِ. تیسری صفت یہ ہے کہ میدان کے اندر جب دشمنوں سے مقابلہ ہو उस वक्त अपने पांव को जमा के रखना, सच्चाई वफादारी करना, ये है सच्चाई.
And the third quality was to be honest and to be trustworthy. That in the field the people turn and they run, but we don't run. We honest is what we say.
Allah ke deen ka muqabla ho, uspe paav hilne nahi chahiye, piche nahi hatne chahiye.
If a person is faced with a trial or tribulation, he doesn't turn his back on the others.
Deen ka taqaza aa jaye, to piche nahi jana chahiye, balki aage badhna chahiye.
The taqaza of deen is in front of him, he doesn't turn his back on that taqaza, but he progresses and advances to fulfill that taqaza.
Wa riza bi murr al qaza, aur taqdeer chahe kadvi kyun na ho, चाहे तबीयत के खिलाफ हो, उस पे दिल से राजी रहना.
And the fourth quality to be pleased with the destiny from Allah Subhanahu Wa Taala, that a person not to be bitter about the circumstances that have come upon him, but to be pleased with whatever Allah has ordained for him.
وَتَرْكُ الشَّمَاتَةِ بِالْمُصِيبَةِ إِنْ حَلَّتْ بِالْعَدَى. दुश्मनों पर भी तकलीफ आ जाए, उस पर खुशी ना मनाना.
And when any difficulty comes upon the enemies, then we don't become pleased upon that, but we feel their loss as well.
ये ईमानी सिफात हैं जिस अल्लाह जिनसे काम लेना चाहते हैं, ये सिफात अदा फरमाते हैं.
These are the sifat of iman that Allah Tabarak wa Taala wants to take work from somebody, that he expects these sifat inside a person.
आपने फरमाया कि वो पांच सिफात कौन सी हैं जिसका मेरे सहाबा ने तुम्हें हुक्म दिया.
Then the Prophet sallallahu alaihi wasallam asked, which are the five qualities that you learned from the sahaba ikram?
तो उन्होंने अर्ज किया कि आपके सहाबा इकराम ने ये हुक्म दिया कि अशहदु अन ला इलाहा इल्लल्लाह वो अन्ना का रसूलुल्लाह, कि हम इस बात की गवाही दें कि अल्लाह के अलावा कोई माबूद नहीं और आप अल्लाह के सच्चे रसूल हैं.
That they taught us that we should bear witness that Allah Tabarak wa Taala is one and alone, la illallah, and you are the next messenger and the Nabi of Allah Subhanahu wa Taala.
जो पहली पांच सिफात हैं वो इसके अलावा मेरे ध्यान से निकल गया कि पहली जो पांच सिफात हैं, जो फरमाया कि आपने जिस चीज़ का हुक्म दिया है, वो अन्नुमिना बिल्लाह है, वो मलाइकती, वो कुतुबी, वो रसूली, वल बासे बादल मौत, कि आपने हमें जिन बातों का हुक्म दिया है वो सिफात वो हैं कि अल्लाह पर ईमान लाएं, अल्लाह के रसूल पर ईमान लाएं और अल्लाह की किताबों पर ईमान लाएं, अल्लाह के फरिश्तों पर ईमान लाए, मरने के बाद दोबारा उठने पर ईमान लाना. ये पहली वाली सिफात है.
Just a correction that the five things that the Prophet sallallahu alaihi wasallam had ordered and that the nature of those people had brought iman, that they were the five things of iman, to bring iman upon Allah subhanahu wa taala, upon the Prophet sallallahu alaihi wasallam, upon the books, upon the malaika, and upon the destiny from Allah subhanahu wa taala, and upon the resurrection after life.
तो जब पूछा कि वो सिफात कौन सी हैं जो आपके सहाबा ने इसका हुक्म दिया,
and then they were asked, what are those qualities that you learned from the sahaba ikram?
तो फरमाया कि आपके सहाबा ने इस बात का हुक्म दिया कि तुम इस बात की गवाही दें कि अल्लाह के अलावा कोई माबूद नहीं.
And they said that we learned that the sahaba ikram told us that we bear witness that there's no one worthy of worship except Allah subhanahu wa taala.
और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं.
And the Prophet Muhammad sallallahu alaihi wasallam is the messenger of Allah tabarak wa taala.
Wa nuqim as-salat al-maktuba, aur ye ki hum fard namaz ko ada kare,
and that we do the fard salat at its appointed time.
Isme sari ibadat aa gayi,
and within that salat is encompassing all the ibadat.
Aur teesri baat ye hai, wa nuaddi zakat al-mafruda, farz zakat ko ada kare,
and to fulfill the obligation of zakat.
Isme sari माली अहकामात आ गए,
and in this all the commands of wealth are encompassed within this sentence.
वन नसूम रमजान, और चौथी बात यह है कि रमजान के रोजे रखें,
and fast in the month of Ramadan.
और पांचवा ये हुक्म दिया आपके सहाबा ने कि वन नहुज अलबैत इन इस्तताना इलैहि सबील, अगर बेतुल्लाह जाने की ताकत हो तो बेतुल्लाह का हज करो.
And the fifth thing was that if we have the ability to go for Hajj, then we should perform Hajj.
फिर आपने पूछा कि वो कौन सी सिफात है जो जाहिलियत के जमाने से तुम्हारे अंदर पाई जाती है.
And the Prophet sallallahu alaihi wasallam asked him, which were the qualities that you had from before Islam in that time of ignorance.
तो फिर वो पांच सिफात जो मैंने पहले बताई हैं, वो साहब उन्होंने अर्ज की कि अशुक्र इंदर रखा, पहली सिफत यह है जो जाहिलियत के जमाने से है, एक तो नेमत के मिलने में शुक्र करना.
And then they mentioned that five things that we mentioned earlier, just reiterate them. That to be grateful for the favors of Allah Tabarak wa Taala upon us.
وَالصَّبْرُ عِنْدَ الْبَلَاءِ, تَكْلِيفْ کے آنے پہ صبر کرنا.
And to be patient upon any difficulties that we face.
اور دشمنوں سے مقابلے کے وقت قدم کو جمائے رکھنا.
and to be remained steadfast in the field when any faced with any circumstance or difficulties.
تقدیر پر دل سے راضی رہنا.
And to be pleased with the destiny from Allah تبارک و تعالی.
اگر مصیبت دشمنوں پر بھی آ جائے اس پہ ہنسی نہ منانا.
And if there's any difficulty faced by our enemies, that we never became happy or pleased.
یہ جاہلیت اور کفر کے زمانے میں یہ صفات میں پائی جاتی.
So this tribe said they had these five qualities we just mentioned even before Islam.
حضور صلی اللہ علیہ وسلم یہ سن کے بہت خوش ہوئے.
The Prophet صلی اللہ علیہ وسلم became very pleased after hearing this.
اور آپ نے ان کی تعریف کی.
And praised them.
آپ نے فرمایا کہ ادبا یہ تو بڑے عظیم لوگ ہیں.
And the Prophet صلی اللہ علیہ وسلم said ادبا these are respected and honored people.
بڑے تربیت یافتہ لوگ ہیں.
They're very refined people.
فقہا بڑے فقہ والے ہیں.
فقہا that they are knowledgeable people.
قادو ان یکونو انبیاء قریب ہے کہ یہ نبی بن جاتے.
They are such people of such quality that they could have been selected to be انبیاء.
چونکہ نبوت میرے پہ اللہ نے ختم کر دی ہے اس لئے اب یہ نبی تو نہیں ہوں گے لیکن یہ صفات نبوت والی ہیں.
That prophethood has been finalized on Rasulullah صلی اللہ علیہ وسلم but these qualities that they had these are the qualities that are found in the انبیاء صلی اللہ علیہ وسلم.
پھر حضور صلی اللہ علیہ وسلم نے انہیں ارشاد فرمایا کیا میں تمہیں ایسی پانچ صفات نہ بتاؤں کہ اگر وہ پانچ صفات تمہارے اندر آ جائیں تو خیر کی ساری صفات اللہ تمہارے اندر مکمل کر دے.
And then the Prophet صلی اللہ علیہ وسلم said, should I not tell you five good qualities, that if you inculcate these five extra qualities, then you're full of goodness and khair.
تو انہوں نے کہا کہ اللہ کے نبی ضرور بتائیے.
صلی اللہ علیہ وسلم said, of course, یا رسول اللہ, please advise us.
آپ نے فرمایا کہ لا تجمعوا ما لا تاکلون اتنا مال جمع نہ کرو جس کو کھائی نہ سکتے.
And the Prophet صلی اللہ علیہ وسلم said, first quality, that don't gather so much wealth, accumulate so much wealth that you can't use.
جب ایمان دل میں آئے گا تو دل کے اندر اللہ کی عظمت آئے گی.
Because when we have iman in our hearts, then we'll have the azmat of Allah subhanahu wa ta'ala.
Allah ke ahkamat ki azmat dil mein aayegi.
And the azmat of the commands of Allah subhanahu wa ta'ala.
Deen ki azmat dil mein aayegi.
And the azmat of the deen of Allah subhanahu wa ta'ala.
Sunnaton ki azmat dil mein aayegi.
And the azmat of sunnat of Nabi sallallahu alaihi wasallam.
Maal ki ye badai dil se niklegi.
And then the importance of wealth will leave the heart.
پھر یہ زیادہ وقت دین کے کاموں میں لگائے گا.
Spend more time with effort of deen.
مال کے جمع کرنے میں زیادہ وقت لگائے گا.
Less time in accumulation of wealth.
مال کو اللہ کا حکم سمجھ کے کمائے گا.
And he'll earn understanding that it's a command of Allah subhanahu wa ta'ala to earn.
اس کو سیکھنا ہوگا کتنا کمانا ہے کتنا نہیں کمانا.
And he'll learn how to earn, how much to earn, when to earn.
آج تو مسلمان مال کمانے کی مشین بنا ہوگا.
Now we've become earning machines.
مال کمانے کی مشین بنا ہوا.
We just become earning machines.
اتنا مال جمع کر رہا ہے اتنا جمع کر رہا ہے اللہ کے نبی تو کہہ رہے ہیں کہ اتنا مال جمع نہ کرو جس کو خود نہ کھا سکو.
The Prophet صلی اللہ علیہ وسلم said only earn or accumulate that much wealth that you can use.
اور یہ اتنا مال جمع کر رہا ہے جس کو نہ خود کھا سکتا ہے نہ اس کے بچے کھا سکتے ہیں نہ اس کے پوتے کھا سکتے ہیں اس کی کئی نسلیں وہ بھی ختم نہیں کر سکیں کہ اتنا مال جمع کر رہا ہے.
Now people are accumulating so much wealth that not only they cannot use it all themselves, nor can their children, nor can their grandchildren eat from that. More than their needs and necessities.
کیونکہ اپنے اصل کام سے دور ہو گیا تو اب مال کمانے کو ہی کام بنا لیا.
And because we lost our real purpose and goal in life, that we focused all our energy and our time upon accumulation of wealth.
اللہ تعالیٰ نے تو یہ سکھایا تھا کہ دنیا کی زندگی کم سے کم پہ گزارا کر لو.
The Prophet صلی اللہ علیہ وسلم told us that just pass by in this dunya.
بقدر ضرورت پہ گزارا کر لو.
And be content with what little is required for this world.
اس لیے کہ تم سے بہت بڑا کام لینا ہے.
Because a great work and responsibility is on your shoulders.
تم تو ساری دنیا کی ہدایت کے کام تمہیں دیا جائے گا.
Because you've been given the responsibility for the guidance of all of mankind.
جب اپنے کام کو کام نہیں بنایا تو آج صرف مال جمع کرنے کو کام بنا لیا.
Now we didn't take that responsibility as our responsibility for the whole world, and we took on the accumulation of wealth as our goal.
इसलिए कुरान पाक की एक सूरत में तो अल्लाह रब्बुल इज्जत ने शुरू से कोई नाराजगी का इजहार किया. एक सूरत में
in one of the surahs Allah तबाराक व तआला was very disappointed with you.
तो वैलुन लिकुल हुमज़ातिल लुमज़ा हलाकत है हर उस आदमी के लिए जो عیب جوئی کرنے والا ہے تانا مارنے والا ہے.
And Allah Tabarak wa Ta'ala said, what's the effect for it? That it's destruction and loss for that person, it pleases the other people.
Allazi jama'a malan wa 'addada. Jo maal jama karta hai usko gunta hi rehta hai.
And the person who gathers his wealth, accumulates wealth, that keeps counting it all the time.
Jab ye iman ki mehnat mein nahi laga aur maal jama karne ki mehnat mein lagega, isme galat sifat aayengi.
Because when a person is not engaged in the efforts of deen, the efforts to build his iman, then he will have poor qualities in him.
इसलिए क्योंकि माल जमा करने को काम बना लिया तो अब लोगों पे ताना मार रहा है, लोगों की एक जोई कर रहा है, लोगों को तकलीफ पहुंचा रहा है.
And now because he's focused all his energy, he's gone up on the accumulation of wealth, now he starts to belittle others, starts to boast about his wealth.
इसलिए हुजूर पाक अलैहिस्सलाम ने फरमाया कि देखो लातक महू माला था कुलून, इतना माल जमा ना करो जिसको खाई ना सो.
That's why the Prophet said, the son said, what's the effect for it? Don't gather, accumulate so much wealth that you can't eat, it means that you can't use.
वला तबनु माला तस्कुरून, इतनी इमारतें ना बनाओ कि जिसको जिसमें रह ना सको.
And don't make so many buildings that you can't utilize.
ولا تنافسوا فيما غدا عنه تزولون, اور وہ دنیا جس کو تمہیں چھوڑ کے چلے جانا ہے اس میں ایک دوسرے سے تنافس اور مقابلہ نہ کرو.
And don't compete with each other in that dunya that you're going to leave behind.
ورغبوا فيما اليه تصيرون وفيه تخلدون, اور وہ آخرت جس آخرت کی طرف تمہیں ہمیشہ کے لیے جانا ہے اور وہاں ہمیشہ رہنا ہے उसमें रغبت اختیار کرو.
And have that enthusiasm and eagerness for that afterlife that everybody is going to go to and everybody is going to stay forever.
وَاتَّقُوا اللَّهَ الَّذِي إِلَيْهِ تُحْشَرُونَ وَعَلَيْهِ تَقْدَمُونَ, اور اس اللہ سے ڈرو کہ جس کے بعد تم سب کو پیش ہونا ہے اور اس کے بعد تم سب کا حشر ہونا ہے.
And fear Allah subhanahu wa ta'ala in whom you're going to stand and whom you're going to give an account.
تو اپنے اندر یہ ساری صفات پیدا کرنا.
And so these qualities have to be developed.
جب ایمان اپنی حقیقت کے ساتھ آئے گا تو ایمان ایک زندگی لے کر آئے گا.
And so when the reality of ایمان enters into the heart, then the apparent life will be visible from that person.
ایمان کا تعلق دل سے ہے.
The ایمان is related to the heart.
جب ایمان دل میں اترے گا تو یہ پورا کا پورا جسم کے سارے اعضاء یہ اللہ کے احکامات کے پابند بنیں گے.
And when that ایمان enters into the heart, then the whole body will be visible with the signs of iman.
جب دل میں ایمان کی حقیقت آئے گی تو یہ آنکھیں حرام دیکھ کر لذت حاصل نہیں کریں گی.
When iman enters into the heart, then the eyes will not be pleased by looking at haram things.
حرام کے سامنے یہ آنکھیں بند ہو جائیں گی.
When it sees haram things, so the eyes will close, the lower.
حرام آواز کے سامنے یہ کان بند ہو جائیں گی.
When we hear haram things, the ears will block our ears.
حرام آواز کے لیے یہ زبان بند ہو جائے گی.
And we'll stop our tongue from expressing haram views and haram things.
پھر اس کا دماغ حرام نہیں سوچے گا.
And then the mind will not think about haram.
اس کے ہاتھ اللہ کے نافرمانی کی طرف نہیں اٹھیں گے.
The hands will not be used for haram things.
اس کے پاؤں اللہ کے نافرمانی کی طرف نہیں چلیں گے.
And the feet will not walk towards the disobedience of Allah.
اور یہ مجسمہ اللہ کے احکامات کے پورا کرنے والا بن جائے.
And this whole body will be a body that's obedient to Allah subhanahu wa ta'ala.
یہ ہر حال میں یہ دیکھے گا میرا اللہ مجھ سے کیا چاہتا ہے.
In every condition the person will search, what does Allah want from me?
یہ ماحول مجھ سے کیا چاہتا ہے یہ نہیں دیکھے گا.
He won't look at society, what the society and the environment want.
میری برادری مجھ سے کیا چاہتی یہ نہیں دیکھے گا.
Or nobody look at what does my family want.
میرا کاروبار مجھ سے کیا چاہتا ہے یہ نہیں دیکھے گا.
Nobody look at what does my business requirements want.
میرے بیوی بچے مجھ سے کیا چاہتے ہیں یہ نہیں دیکھے گا.
Nobody look at what does my wife and children want.
بلکہ اس کی دل کی نگاہ یہ ہوگی جو توجہ ہوگا کہ اس حال میں میرا اللہ مجھ سے کیا چاہتا ہے.
But first and foremost, to look at what does Allah تبارک و تعالی want from me in this circumstance.
اگر اللہ کی چاہت کو میں نے پورا کر دیا تو دنیا اور آخرت بن گئی.
And if we fulfill the command of Allah subhanahu wa ta'ala, then dunya and akhirat becomes
a problem. اور اگر اللہ کی چاہت کو پورا نہ کیا تو دنیا بھی بگڑ گئی آخرت بھی بگڑ گئی.
And if we don't fulfill what Allah تبارک و تعالی want, then dunya has been destroyed and akhirat.
اس لیے کہ اللہ کا ہر حکم زمین اور آسمان سے زیادہ قیمتی ہے.
Because every command of Allah تبارک و تعالی is more valuable than all of this dunya and the seven heavens and seven earths.
احکامات کو پورا کرنا یہ دنیا اور آخرت کے بننے کا ذریعہ ہے.
That to fulfill the commands of Allah تبارک و تعالی is the way to get the pleasure of Allah تبارک و تعالی.
اور احکامات کو توڑ دینا یہ دنیا اور آخرت کی بربادی کا ذریعہ ہے.
And the way to destroy our dunya is to be disobedient to Allah سبحانہ و تعالی.
دنیا مال کی کمی سے نہیں بگڑتی.
Dunya does not become destroyed or ruined of a person because they don't have enough wealth.
احکامات کے ٹوٹ ٹوٹنے سے دنیا کو اللہ بگاڑتے ہیں.
But when a person ruins his life in dunya, it's because he has broken the commands of Allah SWT.
حکم کے پورا کرنے پر اللہ دنیا کو بناتے ہیں.
And when a person fulfills the commands of Allah SWT, Allah SWT makes and beautifies his dunya for him.
جب احکامات کے پورے کرنے پر اللہ دنیا کو بناتے ہیں اور آخرت کو بناتے ہیں تو ساری دنیا کے لوگ مل کے اس کی زندگی کو بگاڑ نہیں سکتے.
And when a person fulfills the commands of Allah subhanahu wa ta'ala, Allah subhanahu wa ta'ala beautifies for him this life and the life hereafter, and no one can ruin that life for that person.
اور اگر احکامات کے ٹوٹنے تو احکامات کو توڑا گیا تو اللہ زندگیوں کو بگاڑے گے اور ساری دنیا کے حکومت والے مال والے اور ساری دنیا کے نقشے والے یہ مل کے اس کی زندگی کو بنا نہیں سکتے.
And if a person breaks the commands of Allah subhanahu wa ta'ala, then Allah subhanahu wa ta'ala will ruin his life in this dunya and in akhirat. And all of the world and all the people and leaders of the world will not be able to fix that issue.
اس لیے ہر حکم کو پورا کرنا اس یقین کے ساتھ کہ یہ دنیا اور آخرت کے بننے کا ذریعہ ہے.
And so we fulfill the commands of Allah تبارک و تعالی with that understanding that this is the way to prepare to beautify my life in dunya and akhirat.
اور حضور صلی اللہ علیہ وسلم کی ہر سنت کو سینے سے لگانا کہ حضور پاک علیہ السلام کی ہر سنت یہ دنیا اور آخرت کی عزت کا ذریعہ ہے.
And we embrace every sunnah of Nabi صلی اللہ علیہ وسلم that this is the way to get the pleasure of Allah سبحانہ وتعالی.
اس کائنات میں اگر کسی کو اللہ نے عزت دی ہے تو وہ سب سے زیادہ عزت والے حضرت محمد صلی اللہ علیہ وسلم ہیں.
اللہ تبارک و تعالی has given any the most respect in this world in dunya and akhirat. Allah has given that respect to رسول اللہ صلی اللہ علیہ وسلم.
اب قیامت تک کسی کو جس کو عزت چاہیے ایک ہی راستہ ہے, اتبعوا هذا النبي الامي, اس نبی امی کی اتباع جو کرے گا اللہ اس کو دنیا اور آخرت کی عزت عطا فرمائے.
And anyone in dunya who follows the way of the Prophet صلی اللہ علیہ وسلم, Allah تبارک و تعالی honor them with respect and honor in this life and the life hereafter.
آپ کے طریقے کو چھوڑ کر نہ کوئی کسی کو عزت ملی ہے اور نہ قیامت تک ملے گی.
And if we leave the way of the Prophet صلی اللہ علیہ وسلم, then no one has ever gained respect in this life, nor will they ever be able to gain respect and honor in this life.
سارے راستے بند ہیں سوائے ایک راستہ عزت والا کھلا ہوا ہے, حضرت محمد صلی اللہ علیہ وسلم والا راستہ.
All the paths and avenues to honor and respect are closed. The only avenue that's open is the avenue you're following, embracing the sunnah tariqa of Nabi صلی اللہ علیہ وسلم.
تو میرے محترم دوست و بزرگوں, ہم جس دین کو دنیا میں پھیلانا چاہتے ہیں اس دین کو اپنی زندگی میں پہلے لانا ہوگا.
And so my respected brothers, elders and friends, that deen that we want to revive throughout the world, first and foremost we have to bring that deen into our own lives.
دیکھو جو چیز وجود میں ہوتی ہے وہی پھیلا کرتی ہے.
Because whatever is in existence, that will spread.
یہ دین زندگی میں ہوگا ہمارے تو پھر یہ دنیا کے اندر پھیلے گا.
If that deen is in our lives, then that deen will spread throughout the world.
اگر یہ دین ہماری زندگی میں موجود نہیں ہوگا تو بتاؤ دنیا میں پھیلے گا کیسے.
And if that deen is not in our lives, then what will we be spreading?
دین کسی کتاب کا نام نہیں ہے.
دین is not the name of a book.
کسی جگہ کا نام نہیں ہے.
دین is not the name of a place.
دین ایک صفت ہے.
But دین is a صفات, a quality.
ایک زندگی ہے.
It's a lifestyle.
وہ زندگی انسانوں میں آئے گی.
And that lifestyle has to be in the lives of the people.
اور وہ جب زندگی انسانوں میں آئے گی تو وہ زندگی دنیا میں پھیلے گی.
And that life in the life, that lifestyle in the lives of the people will spread throughout the world where the people go.
اس لیے اللہ اپنے دین کا کام ان لوگوں سے لیتے ہیں جن کی اپنی زندگیاں دین کے مطابق ہوں.
So Allah تبارک و تعالی takes work from those people that make effort to bring that deen into their own lives.
اس کا مطلب یہ نہیں ہے کہ جو چیز ہمارے اندر موجود نہیں ہے اس کی ہم دعوت نہیں دیں گے.
But we're not saying that just because I don't have it that I can't invite other people towards it.
بلکہ ہم جو دعوت بھی دے رہے ہیں اسی نیت سے دے رہے ہیں کہ یہ دین ہماری زندگی میں آئے.
But we're inviting other people towards the complete deen with that focus that how that complete deen can come into my life.
ہم دعوت دے رہے ہیں, دعوت نہیں کر رہے.
So we're actually inviting people towards deen. We're not claiming that we have deen.
اس لیے دین پر چلنا اس کا الگ حکم ہے اور دین کی دعوت دینے کا الگ حکم ہے.
That's why there's a different command about practicing deen and different command about inviting people towards deen.
لیکن اس کا مطلب ہرگز یہ نہیں ہے کہ ساری زندگی زبان سے لوگوں کو دین کی دعوت دیں اور اپنی زندگی کے اندر دین کے لانے کی فکر نہ ہو.
And nor does it mean the opposite, that we spend our lives calling people towards deen, but we don't have the concern to bring that deen into our own lives.
صحابہ اکرام جو لوگوں کے پاس جاتے تھے اور دعوت دیتے تھے تو یہ اپنے آپ کو پیش کرتے تھے کہ کونو مثلنا, ہمارے جیسے ہو جاؤ.
صحابہ اکرام when they used to go to different places, they presented themselves as examples and said, become like us.
اصل ہمارا کام تو شروع جب ہوگا جب ہم پورے دین کے مطابق زندگی گزار رہے ہوں گے اور سارے بے ایمانوں کے سامنے جا کر کہیں گے کہ کونو مثلنا ہمارے جیسے ہو جاؤ.
And in fact, the work will start when we have that deen in our life, when we can stand in front of the people and claim and say, become like us.
Aslim taslam, musliman ho jao, duniya aur aakhirat mein salamti paoge.
And I said to the people, the Sahaba Kiram used to say, if you bring Islam, you'll be peaceful.
Lekin hame iski niyat karni hai ki humne apni zindagiyon ko badalna hai.
But we have to make intention first and foremost that we want to change our own life.
Gairon ki zindagi se toba karni hai.
And we make tawbah from the life of disobedience.
Jo zindagi Allah ko napasand hai, jis zindagi pe Allah ka gussa aata hai, us zindagi se tawba karni hai.
And we ask forgiveness from Allah tabaraka taala of those things that we have in our life that are displeasing to Allah tabaraka taala.
Aur Islam wali zindagi ko apnana hai.
And we make an effort to bring the Islamic life into our lives.
Isliye ki Islam sabse mehboob tareen zindagi hai Allah ki.
Because the life of Islam is the beloved life that Allah wants.
Aur itna saaf sutra rasta hai ki Huzoor e Paigambar Islam ne farmaya faraktukum alal mahajjatil bayda laylaha ka nahariha. Main tumhe aise saaf sutre raste pe chhod ke ja raha hu jiski raat bhi din ki tarah.
And the Prophet Sallallahu Alaihi Wasallam mentioned what the effect for us of living a pure life, a pure clean life behind for you, like the days and the nights.
Huzoor Akram Sallallahu Alaihi Wasallam hame wo mubarak zindagi dekar gaye hain ki zindagi ka koi masla ho qiyamah tak jitne duniya mein insaan aayenge unke jitne masail honge jis haal mein jis jagah mein jo masle aane wale hain har masle ka hal Allah Rabbul Izzat ne hame deen mein diya hai.
A life that is clear as the day and clear as the night, any circumstances or any difficulties that the ummah will face, that the answers are there for us.
Isliye apni zindagiyon ko saaf sutra rakhna ahkamat ke etbar se.
And so we keep our life as a pure and clean life with the light of the commandments of Allah subhanahu wa ta'ala.
Imaniyat ke andar bhi aur ibadat ke andar bhi.
Within the life, within the imaniyat and also the ibadat.
Deen imaniyat, deen ke andar imaniyat bhi hai.
The deen has imaniyat.
Ibadat bhi hai.
Those has the ibadat.
Namaz, roza, hajj, zakat.
The fasting, namaz, roza, the fasting, salat, zakat, these are the ibadat.
Ye Islam ke arkaan hai bade bade.
And these are the pillars of Islam.
Aur 24 ghante mein jo Allah ke ahkamat hain, unko Huzoor Akram Sallallahu Alaihi Wasallam ke mubarak tareeqe mein pura karna hai.
And the 24 hours of our day that we live according to the sunnat tareeqa of Muhammad Sallallahu Alaihi Wasallam.
Aur iske saath saath mere muhtaram dost buzurgon, humne apne muamlaat ko bhi saaf sutra rakhna hai.
And then we have to purify our dealings and muamlaat with each other.
Muamlaat logon ke saath len den.
What's muamlaat? Our interaction in society.
Hamara deen sirf hame masjid ki zindagi nahi sikhata.
Our deen does not only teach us how to be Muslims in the masjid,
balki hame logon se len den bhi sikhata hai.
But teaches us how to interact with each other.
Kisi se aapne qarza liya hai, usko waqt ke upar ada kare.
If we borrowed some money from somebody, then we pay them back on time as we promised.
Jab dene ka waqt aaye to taal motol na kare.
And when the time comes to pay back, then we don't delay or we make excuses.
Jo qarz leta hai ada karne ki niyat se,
a person that borrows money with the intention to pay it back on time,
to uske bhi fazail aaye hain.
There's actually some fazail and rewards of that too.
Ki jab tak maqroz apna qarz ko ada nahi kar deta, Allah ki madad uske saath hoti.
That while the person doesn't give that money back, then Allah tabaraka taala helps that person.
Lekin jab dene ki niyat ho,
but that is when the person has the intention to pay back that debt.
Dene wale ko bhi sawab aur ada karne wale ko bhi sawab.
So the one who is giving that loan, he is getting reward from Allah subhanahu wa ta'ala, and the one who is taking the loan, taking the debt, he is also getting reward from Allah subhanahu wa ta'ala.
Jab zaman se kuch bole to sach bole.
And when also in interaction, when we speak the truth.
Muamlaat ke andar jhoot nahi hai.
That in our dealings we don't lie to each other.
Isliye Huzoor sallallahu alaihi wasallam ki nabuwat milne se pehle do sifat aapke andar bahut intiazi taur par thi.
That before prophethood, the Prophet sallallahu alaihi wasallam had very two famous qualities amongst the Quraysh.
Ek sadaqat, sach bolna.
One was that he was known as the most honest person.
Mu'min jhoota nahi hota.
Because a believer can never be dishonest.
Aur dusri sifat, amanatdari, aap ameen bhi the.
Second quality was that he was trustworthy. Ameen.
Ye deen hame sachai sikhata, jhutai jhoot nahi sikhata.
This deen teaches us honesty and trustworthiness.
Aur deen hame amanatdari sikhata, khianat nahi sikhata.
It teaches us not to betray others, but to be honest and to be truthful.
Isliye hamare muamle, hamare muashre mein sachai और अमानतदारी को आम होना चाहिए.
And that's why the foundation of society, of a Muslim society, is honesty and trustworthy.
मुसलमान सच्चा हो.
A Muslim should be honest.
अमानतदार हो.
He should be trustworthy.
इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सच्चाई और अमानतदारी की का एतराफ काफिर भी करते थे.
And even the non-Muslims used to vow for the honesty and the trustworthiness of Rasulullah sallallahu alaihi wasallam.
मुशरिकीन और यहूद वो अपनी अमानतें हुजूर पाक अलैहिस्सलाम के पास रखवाते थे.
And even the mushrikeen and the yahud, the people, the non-Muslims, they used to leave their trust in the trust of the Prophet sallallahu alaihi wasallam.
इसलिए हमारे मामलात बिल्कुल शीशे की तरह साफ हो.
And so our dealing should be clear as a mirror.
हमारी तिजारत, हमारा जमींदारा, हमारे कारोबार हराम से पाक हो.
So our businesses, our trade, our professional life, everything that we're doing should be clean.
यमहकुल्लाह रिबा व युबी सदकात. अल्लाह ताला सूद को मिटाते हैं और सदके को अल्लाह बढ़ाते हैं.
अल्लाह तबारक व तआला increases the sadaqah and Allah तबारक व तआला decreases the interest and usury.
मुसलमान सूद ही कारोबार नहीं करता.
A Muslim doesn't engage in interest.
इसलिए कि सूद मार को घटाता है.
Because we know that engaging in interest transactions decreases the wealth of a person.
और सारे मार को खा जाता है.
And it takes out the rest of the wealth of a person.
और खर्च करना, सदका करना, ज़कात करना ये माल को बढ़ाता है.
But when a person gives things upon others, gives sadaqah, this increases the wealth of a person.
इसलिए फरमाया कि अत्ताजिरु सदूकुन अमीन मान नबीयीन व सिद्दीकीन व शुहदाए व सालिहीन. वो ताजिर जो अपनी तिजारत में सच बोले, अमानतदारी से काम ले, कल कयामत के दिन ये ताजिर नबियों के साथ होगा, सिद्दीकीन के साथ होगा, शुहदा सालिहीन के साथ इसका अशर होगा.
That's why it said that honest businessman, a person who is honest in his business dealings, an honest businessman will be amongst the anbiya al-sadiqin, the siddiqin, salihin, the shuhada, and the yawm al-qiyamah.
Hamari tijarat jhoot se paak ho.
That our businesses should be free from any dishonesty.
Dhoke se paak ho.
And free from deception.
Khyanat se paak ho.
And free from betrayal.
Sood se paak ho.
And free from interest.
Hamari tijarat ke andar achhe akhlaq ho.
And in our business we should have good akhlaq, good manners and good character.
Huzur Pak Alaihi Salam ne farmaya, rahimallahu umran sahlan iza ba'a wa sahlan iza ishtara wa sahlan iza ibtada. Allah us bande pe rehm kare, us tajir pe rehm kare ke jab wo beche to bhi narmi ke sath, khareede to narmi ke sath, apne haq ka mutalba kare to bhi narmi ke sath.
The Prophet sallallahu alaihi wasallam said, may Allah tabaraka taala have mercy upon that person, that when he sells in a kind way, and when he buys the trade, the raw goods, he buys in a kind way, and when he asks for his debts from the loans, he asks in a kind and nice way.
हमारा मजदूर भी अगर मजदूरी में अल्लाह के अहकामात को जिंदा कर रहा है और मजदूरी में दीन के मुताबिक मजदूरी कर रहा है, ये मजदूर भी अल्लाह के यहाँ बड़ा महबूब है.
And even an employee or a trader or a worker, that is fulfilling the commands of Allah Tabarak wa Taala, is successful in that trade.
मन अम्सा कालन अला यदे है अम्सा मकफूर लहू. जो शाम को थका हारा अपने घर पहुंच रहा है मजदूरी करके, लेकिन दीन के मुताबिक मजदूरी करके आ रहा है, इसके सारे गुनाह शाम को माफ हो जाते.
The person who works in a trade and he works hard all day and he comes home at the end of the day tired, and from that tiredness, because he's earning halal for his family, at the tiredness at the end of the day, Allah Tabarak wa Taala forgives all his sins.
हमारा मुलाजिम खयानत नहीं करेगा.
And our employee should not be dishonest.
जो उसको जितना वक्त, जिस वक्त की कीमत ले रहा है, जिस जिम्मेदारी की तनख्वाह ले रहा है, उस जिम्मेदारी में डंडी नहीं मारेगा.
That time that we've been given, or the time that we've been allocated, that we're working, that we give the complete time for that work and for that role of responsibility that we're being paid for.
तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हमने मामलात को साफ करने का बताया.
The Prophet sallallahu alaihi wasallam taught the ummah how to purify their dealings with each other.
इसी तरह अपनी मुआशरत को खैरों की मुआशरत से पाक करना.
And also to purify our living together as a community, as a society.
हमारा रहन सहन मुमताज होना चाहिए.
That our society should be distinguishable from the others.
हमारा रहन सहन, खाना पीना, ये सब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक तरीके पर हो.
That our living together, our community, the people should be able to distinguish that we're following the way of Rasulullah sallallahu alaihi wasallam.
हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कि मुआशरत में एक तो हया, حیا کو مقدم کیا گیا.
And the society, the Islamic society, the most prominent or important thing is that of honesty.
اس لیے حیا کو ایمان کا بہت اہم شعبہ قرار دیا گیا.
Honesty is one of the chapters of ایمان.
مسلمانوں کے معاشرت میں حیا ہونی چاہیے.
And so in Islamic society that we should have honesty, we must.
اس لیے حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ جتنے بھی انبیاء علیہ السلام ان کی کتابیں آئی ہیں ان کا سب کا خلاصہ یہ ہے کہ اذا لم تستحی فصنع ما شئت. جب تیرے اندر حیا نہ ہو تو جو چاہے گا.
The Prophet صلی اللہ علیہ وسلم said what is the effect more or less that the essence of all the books that have been revealed is that if you don't have modesty in your life then you can do whatever you like.
تو ہمارے معاشرت میں حیا ہو.
And so in our society we should have modesty.
اور ہماری معاشرت میں انصاف ہو.
And we should have justice.
عدل ہو.
And we should have that be just.
جب معاشرے میں عدل نہیں ہوگا تو آپس کے اندر محبت نہیں ہوگی.
And if we're not just and fair in our dealings with the people then there won't be that love and affection between each other.
اس لیے عدل کا حکم دیا گیا.
And that's why there would be ordered to be just in our dealings.
اعدلوا هو اقرب للتقوى. عدل اختیار کرو یہ تقوی کے زیادہ قریب ہے.
And it said in this verse the effect for it that be just and this is closer to taqwa.
إِنَّ اللَّهَ يَأْمُرُكُمْ بِالْعَدْلِ وَالْإِحْسَانِ. اللہ تعالیٰ تمہیں عدل کا حکم دیتا ہے.
اللہ تبارک و تعالیٰ orders us to be just and fair in our dealings.
بادشاہ اپنی رعایا کے ساتھ عدل کرے.
That a leader should be just in his dealings with the people, with the public.
گھر کا بڑا اپنے گھر والوں کے ساتھ عدل کرے.
And also the responsible person of the household should be just and fair in the dealings with the people of the household.
باپ ماں باپ اپنی اولاد کے ساتھ عدل کریں.
And the mother and father should be fair and just with their children.
شوہر اپنی بیوی کے ساتھ عدل کرے.
And the husband should be fair and just with his wife.
یہ عدل جس گھر میں وجود میں آئے گا گھر میں محبتیں وجود میں آئیں گی.
So if we have fair and recognize the rights that with that justice and fairness in our home then we'll see that the home will be full of love and affection.
اگر گھر سے عدل نکل گیا تو گھر کے اندر نفرتیں آئیں گی.
But if we're not just and fair in our homes they will see that the home will be raging hatred.
گھر کے اندر لڑائیاں ہوں گی.
And there will be arguments in the home.
جس جگہ سے عدل نکلے گا وہاں نفرتیں آئیں گی.
That any place in society where the fairness and the justice is taken away that they will bring hatred.
اور پھر اسی طرح اسلامی معاشرے میں احسان کا حکم دیا گیا کہ صرف عدل نہیں عدل تو کرنا ضروری ہے تم اور دوسرے کو اس کے حق سے زیادہ دے دو احسان کرو.
And in Islamic society not only are we taught that we become just and fair, but further to that, that we have to show kindness.
إِنَّ اللَّهَ يُحِبُّ الْمُحْسِنِينَ. اللہ تعالیٰ احسان کرنے والوں سے محبت کرتا ہے.
اللہ تبارک و تعالیٰ loves those people that are kind.
ہمارے معاشرت وہ بھی اس معاشرت کے اندر حیا ہو.
And so as we mentioned that we have that modesty in our society.
عدل ہو.
And we have justice in our society.
احسان ہو.
And we have kindness.
اور ہمارے معاشرت کے اندر حضور اکرم صلی اللہ علیہ وسلم کی پاکیزہ زندگی ہو.
And مبارک سنت طریق اپنے نبی صلی اللہ علیہ وسلم.
ہمارے بچوں کے لباس اور بچوں کی زندگی سے نظر آئے یہ مسلمانوں کے بچے ہیں.
That the people can distinguish from far that the Muslims, these children, their dress, their character, their manners, that these are Muslim children.
مسلمانوں کی شادیوں سے نظر آئے کہ یہ مسلمانوں کی شادی ہو رہی ہے.
That the people can distinguish that this wedding, this must be a Muslim wedding.
حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اِنَّ مِنْ اَعْظَمِ النِّكَاحِ بَرَكَةً اَيْسَرُهُ الْمُرُونَ. سب سے زیادہ برکت والا نکاح وہ ہے جس میں خرچہ کم سے کم ہو.
And the Prophet صلی اللہ علیہ وسلم said words to the effect more or less that the best nikah is that one which has the least expenditure.
اسلامی معاشرت کی بنیاد سادگی میں ہے.
And the foundation of Islamic society is upon simplicity.
اس لیے سادگی کو ایمان کا حصہ قرار دیا.
And simplicity is one of the signs of ایمان.
اللہ کو اسراف پسند نہیں ہے.
Allah تبارک و تعالیٰ doesn't like اسراف.
ان اللہ لا یحب المسرفین.
Allah doesn't like wasting.
اللہ تعالیٰ کو سادگی پسند ہے.
Allah تبارک و تعالیٰ likes simplicity.
البزازۃ من الایمان. سادگی ایمان میں سے.
And simplicity is one of the signs of ایمان.
اس لیے کہ سادگی یہ ایسی عبادت ہے جو غریبوں کے لیے بھی مالداروں کے لیے بھی.
And simplicity is such an ibadat that the rich people and the poor people can practice upon.
تھوڑے میں گزارا کر لینا.
That we be content with less.
تھوڑے میں اطمینان کر لینا.
And we be comfortable with less.
جو اللہ نے دیا اس میں مطمئن ہو جانا.
And we be satisfied with what little Allah تبارک و تعالیٰ has given.
اس لیے حضور پاک علیہ السلام نے فرمایا القناعۃ مال لا ينفد. قناعت aisa maal hai jo kabhi khatam nahi hota.
And the Prophet Sallallahu Alaihi Wasallam said, what's the effect for it? That contentment is such a wealth that never diminishes.
Ek sahib ne aage kaha ke Allah ke nabi uri do rakuna agar nas main sabse bada maldar banna chahta hu.
A person came to the Prophet Sallallahu Alaihi Wasallam and said, I want to be the richest person.
Aapne kya farmaya? Kun qaniyan takun agar nas qanaat seekh lo. कनाद वाले बन जाओ, सबसे ज्यादा मालदार बन जाओ.
The Prophet Sallallahu Alaihi Wasallam said, learn contentment and you'll be the richest of all the people.
तो हर आदमी मालदार बनना चाहता है.
So everybody wants to be rich.
जो कनाद वाला है वो अल्लाह के नजदीक सबसे ज्यादा माल वाला है.
But the most contented person and satisfied person is the one who is the most richest in the sight of Allah.
और जिसके दिल में से कनाद निकल गई.
And a person who loses contentment
aur maal ki hirs aa gayi
and he has greed,
wo sabse bada faqeer hai.
And he is the poorest person in society.
Wo har waqt uski nigaah apne se zyada maal wale par jayegi.
That is always looking at those people that have more than him.
Aur usko kabhi sukoon nahi milega.
And he'll never find peace.
Isliye saadgi wali zindagi ikhtiyar karna.
That's why we turn to a life of simplicity.
Aur isko ibadat samajhna.
And we treat that as a life of ibadat.
Aur mere muhtaram dosto buzurgon, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमें अखलाक भी सिखाए.
एंड द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम टॉट अस अखलाक.
दीन के ये पांच हिस्से हैं.
दीस आर द फाइव चैप्टर्स ऑफ दीन.
ईमानियत,
ईमानियत.
इबादत,
इबादत.
मुआमलात,
मुआमलात.
मुआशरत,
मुआशरत.
और अखलाक,
एंड अखलाक.
अपने अखलाक को आला से आला बनाना.
एंड सो वी रिफॉर्म एंड रिफाइन आवर अखलाक एंड कैरेक्टर.
हुजूर अकरम को फरमान है, इन मिन हब्बिकुम इलैया وَاَقْرَبِكُمْ مِنِّي مَجْلِسًا يَوْمَ الْقِيَامَةِ اَحَاسِنُكُمْ خُلُقًا. سب سے زیادہ تم میں سے میرا محبوب اور سب سے زیادہ قیامت کے دن میرے قریب وہ ہوگا جس کے اخلاق تم میں سب سے اچھے ہوں.
The Prophet Sallallahu Alaihi Wasallam said, worst in effect for it, that person is most beloved to thee and will be closest to thee on the day of the Qiyamah who has the best اخلاق.
اِنَّ مِنْ خِيَارِكُمْ خِيَارُكُمْ اَخْلَاقًا. تم میں سب سے بہترین وہ ہیں इसके अखलाक सबसे बेहतरीन है.
The best person amongst you is the one whose character is the best.
खैरुन नास अनफअहुम लिन्नार. लोगों में सबसे बेहतर वो है जो लोगों को ज्यादा नफा पहुंचाता है.
And the best one from amongst you is the one who benefits the others the most.
एक आदमी सारी रात अल्लाह की इबादत करता है.
A person may be standing all night in front of Allah in ibadat.
रोजाना रोजा रखता है.
Fasting during the day.
उसको जो दर्जा मिलेगा.
And he will get high rewards for that.
ये बड़ी मेहनत का काम है.
Because this takes a lot of struggle as well.
हर आदमी के बस का काम नहीं है.
Not everybody can achieve that.
लेकिन इसके दर्जे को हासिल करने के लिए शॉर्ट रास्ता.
But an easy way to get similar reward, the shortcut to that reward.
जो अपने अखलाक को अच्छा कर लेगा, ये सारी रात तहज्जुद पढ़ने वाले, सारा दिन रोजा रखने वाले के दर्जे को पहुंच जाएगा.
The person refines his character and refines his akhlaq, he gets the reward of a person who's fasting every day and standing in qiyamah layl every night.
Ek sahib ne arz kiya ke Allah ke nabi, amal mein sabse afzal amal kya hai?
A person came to the Prophet sallallahu alaihi wasallam and said, what's the best of amal to do?
Aapne farmaya idkhalu surur al muslim, musalman ko khush kar dena hai sabse behtareen amal.
Prophet sallallahu alaihi wasallam said, to make a muslim happy is one of the best amal.
Apne akhlaq ko acha banana.
And so we refine our character.
हर एक के साथ मुस्कुरा के मिलना.
And we smile when we meet the people.
मुसलमान के सामने मुस्कुराना भी सबके का सवाब मिलता है.
And we smile when we meet somebody, we get some reward of sadaqah.
नरमी के साथ मामला करना.
And deal with people in a kind way.
इसलिए हुजूर पाक के साहब ने फरमाया है आयशा रज़ियल्लाहु तआला अन्हा को.
The Prophet Rasul said to Hazrat Aisha
ya Aisha alayki bir rifq. नरमी को लाजिम पकड़ो.
That be soft when you deal with the people.
فَإِنَّ الرِّزْقَ لَا يَكُونُ فِي شَيْءٍ إِلَّا زَانَهُ. नरमी जिस चीज में होती है उसको खूबसूरत बना देती है.
Because whenever softness is entered into something, it makes it beautiful.
وَإِيَّاكَ وَالْعُنْفَ. اور عائشہ سختی سے اپنے آپ کو بچانا.
And said to Aisha, and Aisha, prevent yourself from being hard.
فَإِنَّ الْعُنْفَ لَا يَكُونُ فِي شَيْءٍ إِلَّا شَانَهُ. سختی جس چیز میں آتی ہے اسکو عیبدار بنا دیتی.
That anything that has the hardness and harshness in it starts to make it become not so beautiful.
अपने आप को खुश ना समझना.
And we humble ourselves.
तवाज़ु.
Have humbleness.
कि मैं कुछ नहीं हूँ, मेरा कुछ नहीं है.
That I am nothing, I have nothing.
औरों को अपने से बेहतर समझना.
And treat everybody better than themselves.
अपने आप को अपने अंदर ऐब निकालना.
And find the shortcomings within ourselves.
इत्तहिमु अनफुसकुम. अपने आप को मुत्तहम करार दो.
And we blame ourselves.
लेकिन औरों के साथ वज़ुन्नु मिन मुमीना खैरा. ईमान वालों के साथ अच्छा गुमान करो
एंड वी हैव गुड एक्सपेक्टेशंस ऑफ द पीपल ऑफ ईमान
किसी के साथ बदगुमानी नहीं करेंगे
एंड डोंट थिंक इल अबाउट एनीबॉडी
किसी की गীবत नहीं करनी
एंड डोंट बैकबाइट एनीबॉडी
इसलिए कि गীবत zina से बड़ा गुनाह है
बिकॉज़ इन फैक्ट बैकबाइटिंग इज वर्स देन फोर्निकेशन
गীবत अपने सगे भाई के मुर्दा गोश्त को खाना है
Backbite somebody is as if you are eating the dead flesh of your brother.
किसी का मजाक नहीं उड़ाना.
And don't make fun of anybody.
किसी को गलत नकाब से नहीं पुकारना.
And don't make bad nicknames and belittle people.
किसी के ऐब तलाश नहीं करने.
And don't find shortcomings and faults in others.
बल्कि हर एक के लिए अच्छा गुमान.
But we have good expectations and good feelings of everybody.
हर एक को अपने से बेहतर समझना.
And treat everybody better than ourselves.
بِحَسْبِ إِبْرَاهِيمَ مِنَ الشَّرِّ أَنْ يَعْقِرَ أَخَاهُ الْمُسْلِمُ आदमी के शर के लिए ये काफी है कि किसी मुसलमान भाई को अपने से हकीर समझे
and it's enough for the soul that even inside a person that he looks down upon somebody else
और इनमें من اربع الربا الاستدالته في عند المسلم بغيرها सबसे बदतरीन सूद मुसलमान की आबरू रेजी है
and the worst type of usury is to expose the shortcomings of a muslim
اخلاق کا ادنا درجہ یہ ہے ادنا درجہ حضور پاک علیہ السلام نے فرمایا المسلم من سلم المسلمون باللسانه ويده مسلمان تو وہ ہے جس کی زبان اور ہاتھ سے دوسرے مسلمان محفوظ رہیں
and the lowest level that is required from us that a muslim should be safe from the hands and the tongue of another muslim
یہ ادنا درجہ ہے کہ میرے سے کسی کو تکلیف نہ پہنچے
and what is this mean means that I should not harm anybody else
आला दर्जा ये है कि हर एक को मुझसे राहत पहुंचे
एंड व्हाट इज द हाईएस्ट लेवल दैट एवरीवन शुड गेट प्लीज फ्रॉम मी
अखलाक आला दर्जा ये है कि हुजूर ने फरमाया सिल मन कताक जो तुमसे तोड़े तो मुझसे जोड़ो
एंड द हाईएस्ट लेवल ऑफ इखलाक इज टू जॉइन द रिलेशंस विद दोस दैट ब्रेक द रिलेशन
वाफू अम्मन ज़लमक जो तुम पे ज़ुल्म करे उसको माफ कर दो
एंड हूएवर इज क्रूएल टू यू दैट यू फॉरगिव देयर क्रूएल्टी
और इससे आला दर्जा वाहसिन احسن الى من اساء اليك جو تمہارے سے برائی کا معاملہ کر رہا ہے تو اس سے اچھائی کا معاملہ کرو
and whoever treats you badly but you treat them well
آپ درخت کو پتھر ماریں تو درخت آپ کو پتھر مارے گا
if you throw a stone at the fruit tree it will throw stones back at you
وہ آپ کو پھل دے گا
no it gives you fruit
لوگ ہمیں پتھر مارے ہم ان کو دعائیں دیں
and some people throw stones at us but we give them duas in return
حضور صلی اللہ علیہ وسلم کو 13 سال مکے والوں نے تکلیف پہنچائی
for 13 years the people of Makkah Mukarrama tortured the prophet sallallahu alaihi
wasallam aap madina tashreef le aaye
the prophet sallallahu alaihi wasallam came to madina munawwara
8 saal tak yahan aapke sath jange karte rahe
and for 8 years they fought battles against him
21 saal shadeed takleefon mein guzre
there about 21 years or so that the prophet sallallahu alaihi wasallam had faced hardships from them
aap par bhook aayi pyaas aayi takleefein aayi
hunger thirst and poverty and difficulty
aapke sare khandan pe takleef aayi
and upon his family as well
aapki betiyon ko talaq hui
and his daughters were divorced
aapke sahaba ko shadeed ida pahunchayi gayi
and the sahaba ikram had to face anguish and torture
aapko mara gaya
and the prophet sallallahu alaihi wasallam was physically abused
lekin jab aap makkah mukarrama mein fatihana dakhil hue 10000 ke lashkar ke sath
but when the prophet sallallahu alaihi wasallam entered into makkah mukarrama with a jamaat of 10000 people
to aap jab makkah mein dakhil ho rahe the fatihana aapki gardan jhuki hui
the prophet sallallahu alaihi wasallam entered and he had lowered his head
aap seena taan ke dakhil nahi hue
he didn't enter in the first way with his chest out
rabi kehta hai ki aap aise aapka sar aise jhukta ja raha tha ki yahan tak ki aapka sar oont ke kuhan ko lag raha tha
and the sahaba ikram say that the prophet sallallahu alaihi wasallam lowered his head in humbleness so much so that his head was touching the seat of the camel
aur aapki zuban par bhi to tawallu ke alfaz the
and the prophet sallallahu alaihi wasallam had the words of humbleness on his tongue
la ilaha illallah wahdahu illa jo kuch kiya tune kiya
la ilaha illallah wahdahu everything that happened from allah subhanahu wa ta'ala
masara abda tune apne bande ki madad ki maine kuch nahi kiya
you helped your slave I haven't done anything
anta wada tune apne vaade ko pura kiya
and you fulfilled your promise
وحظم الاحزاب وحده الاتنا اكيد سارے کے سارے جماعتوں کو شکست دی
and you are the one that has given us victory over all of these people
آپ جب مکے میں داخل ہوئے تو داخل ہوتے ہوئے سارے کافر یہ سمجھ رہے تھے کہ آج تو ہماری بوٹیاں بھجی جائیں گی
and so in the prophet صلی اللہ علیہ وسلم the people thought at this time that there's going to be a lot of bloodshed
आज तो मुसलमान हमें छोड़ेंगे नहीं
क्योंकि
हमने इनके साथ बहुत सुलूकी किए
because
we were so hard against him before. So ek sahabi ke zuban se ye nikal gaya ke al yawm yawmul malhama al yawm tustahannul kaaba aaj to godiyan kaatne ka din hai aaj to kaabe ki hurmat ko bhi khatam kiya jayega in kafiron ko mara jayega.
And so one person accidentally had said that today is the day that we're going to take revenge and we're going to make mincemeat of these people.
Huzur sallallahu alaihi wasallam ko pata chal gaya ek sahabi ke zuban se nikla hai. आपने फरमाया नहीं अल यौम यौमुल मरहमा आज तो रहम करने का दिन है.
द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम हियर दैट ही गैदर्ड द सहाबा इकराम ही सेड नो टुडे इज द डे ऑफ मर्सी दैट विल शो मर्सी टू द पीपल.
इसलिए आपने फरमाया क्या कि अल करीम वला कदर अफा करीम जब काबू पा लेता है तो माफ कर देता
है. एज़ द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम सेड इन अनदर प्लेस दैट व्हेन अ पर्सन हु इज काइंड एंड जेनरस when he has the upper hand what does he do he doesn't take revenge but he forgives.
aapne sare kafiron ko kaha ki dao aaj main tumhe wo kehta hu jo yusuf alai salam ne apne un bhaiyon ko kaha tha jinhone unhe kuwe mein dala tha un bhaiyon ko kaha tha ki dao tum sare ke sare azad ho la tasrifu alaikum al yawm tum sare azad ho tumse koi faza nahi liya jayega.
And the Prophet said to the Quraysh that today I say that which my brother Yusuf alayhi salam said to his brothers that there's no enmity and no revenge that I'll take upon you today. I forgive you for the sake of Allah.
हम अपने अखलाक को आला से आला बनाएं.
So we need to refine our character and akhlaq.
मुसलमान मुसलमान का भाई है.
The Muslim is the brother of a Muslim.
मुसलमान का इकराम वाजिब है.
And so it's compulsory and wajib to make ikram.
हमें तो अखलाक की उस बुलंदी में पहुंचाया गया कि मुसलमान तो मुसलमान काफिर के साथ भी अखलाक से पेश आओ.
That we've been taught that the highest levels of iman that a Muslim should show kindness and compassion to non-Muslims.
काफिर के साथ भी नाइंसाफी ना करो.
It should not be unjust to a non-Muslim, cruel to a non-Muslim.
हमारा इस्लाम कुफार के साथ भी कुफार के भी हुकूक बताता है.
That even non-Muslims have rights upon us.
ये काफिरों के साथ हमदर्दी करो.
And be kind and have compassion for the people.
इन पे रहम खाओ.
Have mercy upon mankind.
इनके कुफर को देखकर इनके साथ इनको मारने का जज्बा ना हो बल्कि इनकी हिदायत का जज्बा हो.
They don't have the inclination towards harm, but to have that mercy and kindness in our hearts for the pity for the people.
इस्लाम तो जानवरों के हुकूक बताता है.
In fact, Islam also teaches us further the rights of animals.
जब इस्लाम जिंदगी में आएगा तो दुनिया के अंदर जैसे मुसलमानों को सुकून मिलेगा काफिर भी मुसलमानों की वजह से इनको भी अमन मिलेगा.
And we say when Islam comes into our lives that not only will the Muslims feel the peace but the non-Muslims will feel the peace as well.
तो मेरे मोहतरम दोस्तों बुजुर्गों ये सारी सिफात अपने अंदर पैदा करनी है.
So these qualities have to be inculcated in our lives.
अमली तौर पर पक्का मुसलमान बनना है.
So practically we can become strong Muslims.
हमारा ईमान हमारे दिल में है.
That iman should be in our heart.
ईमान किसी को नजर नहीं आता.
And no one can see that iman.
इबादत हमारी मस्जिद में है.
Ibadat is in the masjids.
हम लोग जो हमें पहचानेंगे हमारे मामला से पहचानेंगे.
The people recognize the Muslims from their dealings and interactions with each other.
हमारे अखलाक से पहचानेंगे.
They'll recognize us from our good akhlaq.
ये ना कि नमाज तो बहुत अच्छी.
They don't want to find a situation where the salat is very nice.
और मामला बिगड़े हुए हैं.
But the मामला, the dealings are very foul.
अखलाक बिगड़े हुए हैं.
And the character is very bad.
जब मामला और अखलाक और माशरा मुसलमानों की बिगड़ जाती है तो काफिरों का इस्लाम में दाखिला बंद हो जाता है.
When the mamalat, the dealings with each other, and the maashra, the living together in society, and the akhlaq, the characters of the Muslims becomes corrupted, then the doors of the people to come into Islam are closed.
इसलिए सहाबा इकराम ने अमली इस्लाम पेश किया.
हमारे सहाबा इकराम presented a practical Islam.
सारी दुनिया के कुफार प्यासे हैं इस्लाम के.
And all of mankind are searching for that life of peace.
इस्लामी जिंदगी इतनी प्यारी जिंदगी है कि अगर ये अमली तौर पे वजूद में आ जाए तो कोई काफिर अपने कुफर पर रह नहीं सकता.
That the life of Islam is such a peaceful and such a beautiful life that if anyone went to see the reality of it, that no one would live their life in kufr.
सारी दुनिया अमली इस्लाम देखना चाहती है.
But everybody wants to see where is the practical Islam.
और सबको ये मालूम है कि इस्लामी दुनिया में अमन का जरिया है.
And everybody knows that the way to bring peace and security in the world is through Islam.
इस्लामी जिंदगी ये सबके हुकूक दिलाती है.
Because Islam is that which gives the rights to everybody back again.
तो इस पूरे इस्लाम को अपनी जिंदगी में भी लाना है.
And so we have to make a conscious effort to bring that Islam into our lives.
और इस ज़िंदगी को सारी दुनिया में लेके जाना है.
And then to make an effort to spread that throughout the world.
जैसे हमारे ज़िम्मे ला इलाहा इल्लल्लाह की कलाम ईमान लाना हमारे ज़िम्मे लगा.
As the kalima la ilaha illallah is our responsibility.
ऐसे हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने यही बताया कि ला नबी अबादी, मेरे बाद अब कोई नबी आने वाला नहीं है.
And the Prophet صلى الله عليه وسلم said that there is no prophet that will come after me.
इसलिए अब ये इस्लाम को दुनिया में फैलाने वाला काम, सारी दुनिया में इंसानियत को जहन्नम की आग से बचाकर जन्नत में ले जाने वाला काम, ये भी तुम्हारे जिम्मे है.
And so that work, that responsibility to spread that deen throughout the world so that all of mankind can find that peace. This is also our effort and our responsibility.
हम सारी इंसानियत के हमदर्द हैं.
And we should have the compassion for all of mankind.
हम सबके खैरख्वाह हैं.
That we want goodness for all of humanity.
हम किसी के बदख्वाह नहीं हैं.
And we don't want badness even for anybody.
हम सबका भला चाहते हैं.
We want goodness for everybody.
जो लोगों का भला चाहता है वो अल्लाह का सबसे महबूब बंदा होता है.
And the person who wants goodness for humanity, goodness for people, he becomes the beloved of Allah subhanahu wa ta'ala.
यानी कि सारी मखलूक अल्लाह का कुनबा है.
Because all of the makhluk are like the family of Allah subhanahu wa ta'ala.
ये अल्लाह का कुनबा, इसके साथ जो हमदर्दी का मामला करेगा, इनको नफा पहुंचाएगा, वो भी अल्लाह के सबसे महबूब बन
जाएगा. That whoever is kind to them, Allah Taala loves that person.
ये हमदर्दी अल्लाह को इतनी पसंद है.
Allah loves that compassion.
एक चींटी ने खैरख्वाही की हमदर्दी की अपने कौम के साथ.
That a small ant was compassionate and considerate towards his nation of ants.
सुलेमान अलैहिस्सलाम के लश्कर गुजर रहा था, तो ये चींटी ने देखा कि ये लश्कर हमारी तरफ से आ रहा है, ऐसा ना हो कि ये सारे के सारे हमारी तरफ से गुजरे और हमारी सारी कौम उनके पाँव के नीचे रो दी जाए, सारी कौम हलाक ना हो जाए.
And so this ant saw that the army of Sulaiman was coming, and we don't want that the unfortunate event that the army treads upon all the ants and kills all the ants under their feet.
Chiyoti ka dil kitna bada hoga?
And how big would the heart of an ant be?
Lekin uski is dil ki awaz ko Allah ne suna.
But Allah Taala heard what was in the heart of the ant.
Aur chiyoti ne apni qoum ko samjhaya apni zuban mein.
And then the advice of that ant.
उसकी जबान में अल्लाह जानते हैं.
अल्लाह तबरकात द लैंग्वेज ऑफ द एंट.
लेकिन अल्लाह ने उस चींटी के उस जुमले को, खैरख्वाही के जुमले को, अल्लाह ने कुरान पाक के अंदर अरबी जबान में फसी अंदाज में कुरान की आयत बनाकर सबसे अफजल आखिरी नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल कर दी.
अल्लाह तबरकात took that kindness and that consideration of that ant, that advice that the ant gave its nation, Allah तबरकात translated that into pure and clear concise Arabic and revealed in the age of Quran to Imam al-Anbiya Rasulullah sallallahu
alaihi wasallam. وقالت نملة يا أيها النمل ادخلوا مساكنكم لا يحطمنكم سليمان وجنودهم لا يشعرون. اے چیونٹی اپنے بلوں میں داخل ہو جاؤ, ایسا نہ ہو کہ سلیمان علیہ السلام اور اس کا لشکر تمہیں پاؤں کے نیچے رون ڈالے اور ان کو پتہ بھی نہ چلے.
That nation of ants, enter into your homes, that we don't want to be trodden upon by the army of Sulaiman al-Sultan, and they don't even know about it.
एक चूटी खैरख्वाही कर रही है अपनी चूटियों की.
And so an ant is advising the ants.
अल्लाह कितना पसंद आ रही है.
Allah Taala loved that so much.
उसके बोलों का जिक्र अल्लाह कुरान में कर रहे हैं.
Allah Taala translated that into the ayat of Quran.
पूरी सूरत का नाम सूरह नमल रख दिया गया.
And then made the ayat this name of the surah surah the Naml.
अब अंदाजा लगाओ, क्योंकि इस उम्मत का काम ही खैरख्वाही था, तो चूटी ने खैरख्वाही की है, अल्लाह ने वो भी इस उम्मत के लिए इबरत बना दी.
And so, because this ummah had responsibility of goodness and kindness, when an incident took place where an ant had goodness and kindness for its nation, Allah Taala revealed that to this ummah.
एक हुदूद परिंदा है, उस परिंदे ने खैरख्वाही की तुलसी को उसकी कौम की. फलस्तीन से सफर करके वो यमन चला गया और बगैर इजाजत के गया. इस पर सुलेमान अलैहि सलाम खुश हो गए. उस हुदूद का सारा वाक्य अल्लाह ने कुरान में बताया है. बिल्किस और उसकी कौम हिदायत लेकर आई, ईमान लेकर आई, उसका जरिया बनने वाला हुदूद है.
एंड द बर्ड ऑफ हुदूद, अल्लाह तबारक व तआला मेंशन्स इन आयत ऑफ कुरान दैट दिस बर्ड ट्रैवल्ड थाउजेंड्स ऑफ किलोमीटर्स फ्रॉम पैलेस्टाइन ऑल द वे टू यमन एंड केम बैक एंड गेव द मैसेज टू सुलेमान अलैहि सलाम. अल्लाह तबारक व तआला मेंशन्स दिस होल इंसिडेंट इन आयत ऑफ कुरान एंड रिवील दैट टू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एंड टू दिस उम्मत दैट लुक एट दैट कंपैशन एंड दैट कंसीडरेशन दैट काइंडनेस दैट वाज इन द हार्ट दैट मर्सी दैट वाज इन द हार्ट ऑफ दैट बर्ड.
फलस्तीन में सुलेमान अलैहिस्सलाम, बिल्कीस मारिब में यमन के अंदर, 3000 किलोमीटर जाना, 3000 किलोमीटर वापस आना, दो मरतबा हुदूद का जाना आना हुआ, جو سارا سفر اللہ نے بتایا خیر خواہی چونکہ خیر خواہی کے لیے چونکہ اس نے کیا ہے تاکہ اس امت کو بتایا جائے کہ ایک پرندہ بھی نقل و حرکت کر رہا ہے وہ بھی چل چل کے جا رہا ہے خیر خواہی کے لیے تمہیں تو پہلے ہی اس لیے کیا کہ ساری دنیا میں اللہ کے پیغام کو لے کے پھرو.
And then Allah subhanahu wa ta'ala mentions the incident of the hudud of the bird in the ayat of Quran, that this bird flew from Palestine all the way to Yemen, 3,000 kilometers, and then came back again another 3,000 kilometers, and then went again with the letter another 3,000 kilometers, and then came back again to tell Sunnah Mandas and so on, have another 3,000 kilometers. 12,000 kilometers that this bird had flown with that concern in its heart for that grief and sorrow. How can this nation of people get hidayat and be guided by Allah subhanahu wa ta'ala? Allah subhanahu wa ta'ala has given that responsibility to this ummah, so Allah subhanahu wa ta'ala revealed that incident to this ummah.
ایک لکڑی کا کام کرنے والا بڑے لکڑی کا کام کرنے والا اس کے دل کے اندر اپنی قوم کی خیر خواہی کا جذبہ پیدا ہوا اس کی قوم انتا کیا دو نبی آئے انہوں نے آگے قوم کو دعوت دی قوم ایمان نہیں لائی اللہ نے تیسرے نبی کو بھیج دیا.
And another incident Allah subhanahu wa ta'ala mentioned of a carpenter. And this carpenter heard that some people, some two prophets have come into his town. And so he went to those people, and the people didn't listen to that prophet. And then they were sent, another one was joined with them and sent back into that town as a jamaat of three.
So, Habib Najjar, bhai ka kaam karne wala naam uska Habib, usko jab pata chala ki Allah ke paigambar aaye hue hain aur Allah ki taraf bula rahe hain, meri qoum ki baat ko nahi maan rahi, to upasthiti ke kinare pe rehta tha. Wahan se daudta hua aaya. Waja min asr madina tarajul yasa. بڑا دوڑتا ہوا بستی کے کنارے سے آیا اور آ کر کہا کہ میری قوم اتبعوا المرسلین اتبعوا من لا يسرکم اجرم وهم مهتدون. اے میری قوم اللہ کے پیغمبروں کی بات کو مان لو کہ تم سے کوئی بدلہ نہیں مانگ رہے یہ بڑے ہدایت یافتہ لوگ ہیں ان کے بات کا انکار نہ کرو.
And his name was Habib Najjar, that when the two people came and no one was listening to them, and then a third prophet was sent with them, three of them came into, three messengers came into this town, and he lived at the outskirts of town, and he heard that some people have come with the message of deen and no one's helping them and no one's supporting them. And so Allah subhanahu wa ta'ala mentions in the Quran that he ran from one side of the town to the other side of town to come to support them. And he said to the people, why don't you listen to them? They don't want anything from you. They don't want any reward from you. They just want you to be rightly
guided. اللہ اتنے خوش ہوئے کہتے ہیں اس کا ذکر سب سے افضل ترین کتاب قرآن پاک میں اس کے جملے کا اس کے چلنے کا ذکر اللہ نے قرآن میں کیا.
And he was a carpenter, and Allah تبارک loved that concern that was in his heart, that grief in his heart, that concern for his, and advice for his nation, for his people. So Allah تبارک وتعالیٰ mentioned the way that he ran from one side of the town to the other side of the town to go to support that jamaat.
اور قرآن کے اندر بھی اس صورت میں اللہ نے ذکر کیا جو سورہ یاسین ہے جو پورے قرآن کا دل ہے. قرآن کے دل میں اللہ نے اس ایک عام سے آدمی کا ذکر کیا اس کے اندر کی خیر خواہی کے جذبے پر.
And Allah تبارک تعالیٰ reveals that common person was a carpenter, but revealed that to this ummah of Muhammad صلی اللہ علیہ وسلم in the heart of the Quran in سورہ یاسین.
اس لئے اللہ تعالیٰ فرما رہے ہیں کہ اے ایمان والوں تم بڑے تجارت کے شوقین ہو. یہاں سارا مجموعہ تجارت کے لیے آئے ہوئے نا اپنے کام کے لیے. اللہ تعالیٰ کہہ رہا دیکھو کیا میں تمہیں ایسے تجارت نہ بتاؤں جو تمہیں دردناک عذاب سے نجات دلا دے.
In other places Allah تبارک و تعالیٰ mentioned that all you people like business and trade and they like to see profit. Allah تبارک و تعالیٰ says words to the effect for it. Should I not tell you about a trade and profit that's profitable? That will protect you from the fire of Jahannam.
اتنی بڑی تجارت جو جہنم کے عذاب سے بچا لے.
Such a business and trade that will protect you from عذاب الالیم, from the fire of Jahannam.
جہنم کے اسدوں سے بچا لے.
That will save you from the serpents of Jahannam.
جہنم کے بچھوں سے بچا لے.
Save you from the scorpions of Jahannam.
جہنم کی وہ آگ جو جل جل کے کالی ہو گئی ہے اور انسانوں کے دھنوں کو جلائے گی اس جہنم کی آگ سے بچا لے.
Save you from the flames that have been burning for so long that they become black.
وہ تجارت دنیا کی بھوک سے نہیں بچائے گی.
That business is not that business of this dunya.
وہ ہمارے کھانے پینے کے مسئلے کو حل نہیں کرے گی.
And that business is not going to solve that problems of dunya as well.
وہ تجارت ہمارے مستقبل کو نہیں ٹھیک کرے گی.
That business Allah is promising, wouldn't it fix our problems in the future in our this dunya as well?
وہ تجارت ہمارے بچوں کے مستقبل کو نہیں بنائے گی.
That business wouldn't it fix the problems of our children as well?
بڑے برتن میں چھوٹے برتن آ جاتا ہے.
Because you can put the small pots inside of a big container.
ہزار کے ڈالر میں $10 सारे कहीं आ जाएंगे.
For example, if you have $100 note, how many $1 have been taken there?
जो तिजारत जहन्नम के अज़ाब से बचा ले, वो तिजारत दुनिया की कितनी परेशानियों में सबसे बचाएगी.
If such a business Allah is promising us that will save us from the punishment of the fire of Jahannam, then all the difficulties that we're facing in this world are contained in that. They'll be resolved as well.
Jahannam ka azab to mamooli azab nahi hai.
Because the fire, the punishment of Jahannam is not something that's light.
Sari duniya mein Adam alaihi salam se lekar aaj tak jitni musibatein pareshaniyan aayi hain aur qiyamah tak aayengi.
All the difficulties and hardships that people have faced from the time of Adam alaihi salam until today.
Jitni bhook,
all that hunger,
jitni pyaas,
all that thirst,
jitni takleefein,
all the hardships
Adam alaihi salam se lekar abhi tak insano par aayi hain,
from Adam alaihi salam until today,
wo qiyamah tak aayengi.
And that will continue to come until the day of qiyamah.
In sabko jama kar liya jaye,
if we were able to compile all of this together,
ek jahannami mein jo takleef aayegi,
it's not even considered the punishment that will come on one person in jahannam.
Ye sari takleefein milayi jaye us ek jahannami mein jo takleef aayegi, ye uske muqable mein ek zarra bhi nahi.
That all the difficulties and hardships that mankind has faced until the day of qiyamah, Adam alaihi salam, is not equal to even a speck or an atom's weight of punishment and hardship that the lowest person will face in the fire of Jahannam.
Hazaron saal rota rahega,
cry for thousands of years,
ek lukma khane ko nahi milega,
and he won't find a morsel to eat.
Hazaron saal rota rahega,
person will cry for thousands of years,
ek ghoont pani ko nahi milega,
and find a gulf of water.
Aur itni shadeed pyaas lagegi,
and such extreme thirst,
ke niche ka hont nikal ke bilkul zameen pe chala jayega,
that the bottom lip will fall down to the ground,
aur upar ka upar ka hont bahut badhte badhte kamar pe jaake girega,
and the top lip will go over his face,
aur kaantedar jhaadiyan iske pet mein dali jayegi,
and thorny bushes will be put into his stomach,
uspe kholta hua pani pilaya jayega,
boiling water,
andar ki atriyan nikal ke bahar aa jayegi,
all the intestines and internal organs are coming out.
Humne jahannam ko mamooli samajh liya hai,
we think they take the punishment of jahannam is very light.
अल्लाह ताला कह रहे हैं मैं तुम्हें ऐसी तिजारत बताता हूँ जो दर्दनाक अज़ाब से निजात दे दे.
अल्लाह तबारक तआला से शुरू ना चाहिए वो बिजनेस है, वो सेव यू फ्रॉम द फायर ऑफ जहन्नम.
वो इतनी आसान तिजारत है कि उसके लिए सरमाए को बाहर से लाने की जरूरत नहीं है.
एंड इट्स सच एन इजी बिजनेस दैट यू डोंट हैव टू गेट कैपिटल फ्रॉम आउटसाइड.
बैंक से कुछ मामला करने की जरूरत नहीं है.
यू डोंट हैव टू टेक एनी लोन फ्रॉम द
बैंक. से कर्ज लेने की जरूरत नहीं है.
यू डोंट हैव टू टेक एनी बैंक लोन.
उसका सरमाया तुम्हारे अंदर है.
एंड द कैपिटल फॉर दैट इज ऑलरेडी विद यू.
वो क्या है? तुमिनून बिललाह व रसूलिही, अल्लाह उसके रसूल पर ईमान लाओ.
व्हाट इज दैट? That we bring iman upon Allah subhanahu wa ta'ala and upon Rasulullah sallallahu alaihi wasallam.
Allah ko mano, Allah ki mano.
To believe in Allah subhanahu wa ta'ala and to believe of what Allah has ordered us to do.
Allah ke Rasool ko mano, Allah ke Rasool ki mano.
To believe in the Prophet sallallahu alaihi wasallam and to believe in what the Prophet sallallahu alaihi wasallam has told us to do.
Wa tujahiduna fi sabilillahi wa amwalikum wa anfusikum. Jo Allah ne tumhe maal diya hai, jaan di hai, usko Allah ke deen ke liye lagao.
And that wealth that Allah has given us already, and that energy that Allah subhanahu wa ta'ala has given us already, that we apply this for the deen of Allah subhanahu wa ta'ala.
Sari duniya mein iman zinda ho jaye, iske liye jaan aur maal kyun qurbani de do?
That we sacrifice our time, our money, and energy to revive deen throughout the world.
Ispe kya milega? Yaghfir lakum dhunubakum, pehla inaam sare gunah maaf.
What will Allah subhanahu wa ta'ala give? First and foremost, Allah will forgive all of our sins.
Aur phir kya hoga? وَيُدْخِلْكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ. अल्लाह तुम्हें ऐसे बागात में दाखिल करेगा जिसके नीचे नहरें जारी होंगी.
And Allah Subhanahu wa Taala give us such orchards and such gardens in Jannah that have rivers flowing underneath.
कैसी नहरें होंगी?
What type of rivers?
अनहारों में माइन गैर आसिन ले सफीये कदर. साफ शफाफ पानी की नहर जिसमें कोई गदलापन नहीं होगा.
And such pure rivers of water that are flowing with no pollution.
अनहार من لبن لم يخرج من بطون الماشية. दूध की नहरें जो दूध ना गाय से निकला, ना ऊंट से निकला, ऊंटनी से निकला, ना बकरी से निकला, वो खालिद अल्लाह के अमल से निकला.
And the rivers of milk that has not come from a goat or a cow, but the rivers of milk that have been created by the qudrat of Allah subhanahu wa ta'ala.
وأنهار من خمر لذة للشاربين. शराब तहूरा की नहर,
ऐसी शराब जिसको पी के आदमी का दिमाग खराब ना हो, बहन बेटी में तमीज की तमीज खत्म ना हो जाए, ऐसा शराब जिसको पी के आदमी का दिमाग और ताजा हो जाए.
And such rivers of wine of flavored water that does not intoxicate.
وانهار من عسل مصفى لم يخرج من بطون النهلة. और ऐसे खालिश शहद की नहरें जो शहद की मक्की से नहीं निकला बल्कि अल्लाह के अमर से निकला.
And such rivers of honey that are flowing, that is not honey from the produce of bees, but the honey that has been created by the qudrat of Allah subhanahu wa ta'ala.
اور اللہ تعالیٰ تمہیں داخل کیا کرے گا, وہ مساکین طیبتن فی جنات عدن, ہمیشہ کے باغات میں پاکیزہ گھر اللہ تمہیں دے گا.
And Allah Tabaraka Taala mentions further that Allah Tabaraka Taala give you beautiful homes in Jannah.
Sahaba Ikram ne pucha ke Allah ke Nabi ye masakin tayyiba se kya murad hai?
The Sahaba Ikram asked, what are the masakin tayyiba, these beautiful homes?
Aapne farmaya iska mafhoom hai. Aapne farmaya,
Prophet Sallallahu Alaihi Wasallam replied, the mafhoom of which,
inna fil jannati qasran min nunuwatin, jannat mein ek mahal hai moti ka bana hua.
That there is a castle in Jannah that's made of pearl.
Lahu sab'una darun min yaqutatin hamra, اس محل کے 70 بڑے بڑے ہال ہیں سرخ یاقوت کے بنے ہوئے.
And in that palace there are 70 halls that are made of rubies.
فی کل دار سرعون بیتا من زمرد خضرا, ہر بڑے بڑے ہال میں 70 کمرے ہیں سب زمرد کے بنے ہوئے.
And in there there's 70, in each one of those halls there's 70 rooms that is made of emeralds.
فی کل بیت سبعون سریرا, ہر کمرے میں 70 مشینیں لگی ہوئی ہیں.
And in each one of those rooms is 70 beddings that are set out.
Ala kulli saririn 70 firashan, har masiri pe 70 bistre lage hue.
In each one of those beddings or areas, the courts, that there's 70 beds that are laid out.
Ala kulli firashin jariya, har bistar par ek hoor iske intezar kar rahi hogi.
And in each one of those beddings there are hoors waiting there in Jannah for that person.
Aap bade bade karobari baithe the hisab laga ke bata rahe kitni hoor banti hai.
And so you, mashallah, you're a businessman and very intelligent, you can do the calculation.
Jannat ka mahal, mohabbati ka mahal,
palace of gold,
usme 70 hall
with 70 halls in it,
har hall mein 70 kamre,
and every hall has 70 rooms,
har kamre mein 70 masiniyan,
and everyone has 70 different about 70 different rooms,
har masini pe 70 bistre,
and upon that 70 beddings,
har bistar pe ek hoor,
and on every bedding there's one.
Aap subah ke barabar hai kitne bante hain,
inside you can calculate and tell me later.
Aur woh kaisi hogi, duniya jaisi hoor nahi hogi.
And so what type of wife Allah has prepared for us from Jannah?
وہ حور ہوگی جس کے اللہ نے قرآن میں خود تعریف کی
ہے. اللہ تبارک تعالی mentions and praises them in ayat of Quran.
فیہن قاصرات الطرف, جن کی نگاہیں خاوندوں میں بند, خاوندوں کی نگاہیں ان پہ بند.
And those ladies, that's why Allah has given that their eyes are fixed upon their husbands and nobody else.
جو دنیا میں اپنی نگاہوں کو نیچے کریں گے جنت میں بھی اللہ ان کی نگاہوں کو ان کی حوروں پر ہی کر دیں گے. جو دنیا میں نگاہیں نیچی کر کے چلیں گے اوروں کو نہیں دیکھیں گے, جنت میں اللہ ایسی اڑ دیں گے کہ وہیں دیکھے گا کہیں اور دیکھے گا ہی نہیں.
And that person that lowers his gaze in this dunya, Allah Tabaraka Taala give him such beautiful wives in Jannah that he'll focus his eyes upon them and won't be looking around.
Kaanahunna al-yaqut wal-marjan, itni khoobsurat goya ki yaqut aur marjan ke moti ki tarah bani hui hai.
And they've been created like pearls and like coral.
Hurun maqsuratun fil khiyam, jo apne khaymon ke andar band hongi.
And they're closed inside their tents.
Hurun se kehte hain jisko dekh kar insaan ki aankhein hairat mein pad jaye.
And the word hur actually is derived from that, when a person sees it, that sees that, sees his wife, that he becomes surprised.
Jannat mein jab hur ko dekhega to dekhte hi chala jayega.
Or he becomes in awe when he sees his wife.
Hazaron saal guzar jayenge dekhte rahega.
That years will pass, thousands of years may pass, and he's looking at his wife.
Itni wo khoobsurat hogi, itni khoobsurat hogi ki Huzur e Paak Islam ne farmaya ke lo anna banana min bananaha bada la ghalaba zuhu ash-shams کما تغلی و شمد و زور نجوم, اگر اس کا انگلی کا پوروا, یہ انگلی کا پوروا سے, یہ انگلی کا پوروا اگر یہ آسمان دنیا پر آ جائے تو یہ سورج اس کے سامنے ایسے بے نور ہو جائے جیسے سورج کے نکلنے پہ ستارے بے نور ہو جاتے.
And such full of nur and so beautiful that if we just to take a fingertip and to put a fingertip in this dunya, then the sun would be extinguished from its light because of the light that's emanating from the fingertip.
لَوِ اطَّلَعَتْ عَلَى الْأَرْضِ لَمَلَأَتْ مَا بَيْنَ الْأَرْضِ وَالسَّمَاءِ رِيحًا, اگر آسمان دنیا پہ جھانک دے تو زمین سے لے کے آسمان تک کی ساری فضا خوشبو سے معطر ہو جائے.
And if you were to look at to brush her hair through this dunya, then this whole world between the earth and the heavens would be full of fragrance.
وَلَتَذَخْرَفَتْ مَا بَيْنَ الْخَافِغِينَ, مشرق سے مغرب, شمال سے جنوب, یہ سارا کا سارا چمک جائے.
And everything from the east to the west, from north to south would be invited.
لو بسقت مسخت فی سبع ابخر لعذبت البحار من عذوبت فمها, سات سمندروں میں دھوک دے, ساتوں سمندر اس کی دھوک کے مٹاس سے میٹھے ہو جائے.
And if she spat into the ocean, then the oceans would become sweeter than honey.
جنت کی حور تھوکے گی نہیں, اس میں تھوک نہیں ہوگا.
But bear in mind that the women of Jannah, they don't speak. They don't have the ability to
speak.
And they don't have anything in their nose. And they don't have any anything. They don't have to go to the toilet. And they don't have any dirt upon their body, any sweat.
लेकिन अगर बिलफर्ज थूक भी ना समंदरों में तो सातों समंदर उसके थूक से पीछे हो जाए।
But this is just an example that's been given. That if they were to spit into the ocean, then the ocean would become sweeter than honey.
लो तकल्लमत मिन हय्यिन लमात। अगर वो जिंदा से बात कर ले तो उसका कलेजा फट जाए और वो मर जाए।
And if she were to speak to a live person, then the person would die from excitement.
लो तकल्लमत मिन मय्यिन लहय्या। मुर्दा से बात करे तो वहां के भर के बैठ जाए जिंदा हो
जाए
वाला आमन अमन फिलहाल में खुद उन जमिया बिल्लाहिल कय्यूम सारी दुनिया के देहरिये सारी दुनिया के काफिर सारी दुनिया के बेईमान अगर जन्नत की हूर को देख लें तो बगैर तबलीग वाले की तबलीग के बगैर किसी की दावत के सारे अल्लाह पर ईमान लें
If they just saw their sight on one of the Quraysh, then this would be enough for the people to understand what is the reward of Allah subhanahu wa ta'ala in
Akhirah. Yara wajhahu fi khaddiha asfa min al mirad. Jannati jab jannati hur ko dekhega, uske rukhsar mein, uske chehre mein apna chehra dekhega.
And when a person he stares at his wife in Jannah, then he will see his reflection in her cheeks.
Sheesh se zara saaf apna chehra nazar aayega.
That is her reflection. The cheeks are like mirrors.
अब अजीब बात है कि जन्नत ही जन्नत की ओर को देख ही नहीं सकेगा अपना चेहरा देखता
रहेगा The person is looking at him, it's like he's looking at himself, but he can see that reflection in her eyes and reflection in her skin.
وَمَسَاكِنَ طَيِّبَةً فِي جَنَّاتِ عَدْنٍ يُسْوِي بِهِ اللَّهُ بَلَّا جَنَّةً دِيگَا
Allah Ta'ala promises that give such the beautiful homes in Jannah.
और फिर आगे क्या फरमाया ذَلِكَ الْفَوْضُ الْعَظِيمُ ये सबसे बड़ी कामयाबी है
सर अल्लाह तबाराक तआला सेज दिस इज द ग्रेटेस्ट सक्सेस
अरे जन्नत की हूर भी बड़ी नेमत नहीं है
दैट इवन द होल ऑफ जन्नत दिस इज नॉट द साइड ऑफ सक्सेस
सबसे बड़ी नेमत अल्लाह का दीदार है
बट द ग्रेटेस्ट साइड ऑफ सक्सेस इन जन्नत
जिस अल्लाह
की विजन ऑफ अल्लाह तबाराक तआला
जिस अल्लाह के लिए दुनिया में सजदे किए
दैट अल्लाह फॉर हू वी प्रोस्ट्रेटेड इन दुनिया
जिसके लिए अपने घरबार की जुदाई को बर्दाश्त किया
दैट वी लेफ्ट आवर होम्स फॉर द सेक ऑफ अल्लाह इन दुनिया
जिसके लिए अपने आप को हराम से बचाया
प्रोटेक्टेड आवरसेल्व्स फ्रॉम हराम
अपनी निगाह को हराम से बचाया
इत्तला गाइस फ्रॉम हराम
अपने कानों को हराम से बचाया
इत्तला गाइस फ्रॉम हराम
अपने दिल को अपने जज्बात को ज़िबह किया अल्लाह के लिए
अब इसका पर द इमोशन फॉर द सेक ऑफ अल्लाह
फिर अल्लाह अपना दीदार कराएगा
अल्लाह तबाराक तआला चाहता है
इन्नकुम सतरूना रब्बकुम अयानन कमा तरूना हादल कमर लैलतुल बदर ला तुगामूना फी रुयतिही हुजूर बारे साहब ने फरमाया कि तुम हम करीब अपने रब को जन्नत के अंदर देखोगे जैसे आज चौदहवीं की चांद को देख रहे हो चौदहवीं को चांद देख के देखने में कोई तुम्हें तकलीफ नहीं होगी रश की वजह से ऐसी अपने अंदर को देखोगे अपने आप को
द प्रॉफिट रसूल से बहुत सी इफेक्ट पड़े But the time will come when you enter Jannah and the people will see the vision of Allah subhanahu wa ta'ala like you see the full moon.
हर हफ्ते अल्लाह का दीदार होगा
then some people will see the vision of Allah weekly
जुमा बाजार लगेगा
and then people will enter into the marketplace
अल्लाह का दीदार करने के लिए जाएंगे
and they will go to see the vision of Allah subhanahu wa
ta'ala जब अल्लाह का दीदार होगा
and when they see Allah subhanahu wa
ta'ala तो अल्लाह का दीदार करते ही इनकी खूबसूरती और बढ़ जाएगी
Allah Ta'ala increase the beauty in the people
जब ये वापस आएंगे अपने घर वालों के पास
when they come back to their wives
वो कहेंगे तुम जब गए थे तुम्हारी और शक्ल थी अब तो तुम्हारी शक्ल और ज्यादा खूबसूरत हो गई है कहां से आए हो
they when you came when you left you were so beautiful when you come back you've become even more beautiful where have you been
वो कहेंगे हमने अपने अल्लाह के दीदार किया है
said that we saw the vision of Allah subhanahu wa ta'ala
बात खुशकिस्मत वो होंगे जो रोजाना अल्लाह का दीदार करें
and there will be some people that will see the vision of Allah tabarak wa ta'ala daily
और बास की कुर्बानियां इतनी ज्यादा होंगी कि सुबह भी अल्लाह के दीदार करेंगे शाम को भी अल्लाह का दीदार करेंगे
some will so much sacrifice for deen that they'll see the vision of Allah tabarak wa ta'ala multiple times during the day
ये है सबसे बड़ी तिजारत
this is the great tijarat the great business
अल्लाह ने हमें अता फरमाई है
Allah tabarak wa ta'ala के बिना
आज मौका है
and now is the time
कल मौका नहीं मिलेगा
and tomorrow there'll be no time
जब तक सांस में सांस है
While we have breath in our body,
उस वक्त तक चांस है।
We still have a chance.
ये सांस निकल गया, चांस खत्म हो गया।
And when we lose our last breath, then we lost our last.
जिंदगी एक बार मिली, दोबारा नहीं मिलनी।
We only live once.
तो अकलमंद वो हैं।
And so the intelligent person is the one who utilizes this one chance lifetime opportunity to spend that and to make use of the deen of Allah. And the Sahaba Ikram were very intelligent. That's why they sacrificed everything for the deen of Allah. And they sacrificed their emotions for the deen of Allah. And now they're resting in peace and enjoying their life of
such respect
and honor that if we hear the name of a Sahabi, that is that we say radiallahu anhu, and feel shy if we don't.
इसलिए मेरे मोहतरम दोस्तों बुजुर्गों हम हुजूर सल्लल्लाहु अलैहि वसल्लम के उम्मती हैं
एंड सो आवर ब्रदर्स विद उम्मती रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम
ये हमारा सबसे बड़ा शर्फ है
एंड दिस इज आवर ग्रेटेस्ट ऑनर
हम ताजी पर की जिंदगी ना गुजारे
डोंट लिव आवर लाइफ एज बिजनेसमैन
जमींदार पर की जिंदगी ना गुजारे
डोंट लिव आवर लाइफ एज फार्मर्स
डॉक्टर इंजीनियर समझ के जिंदगी ना गुजारे
लिव आवर लाइफ टू अंडरस्टैंड दैट आई एम जस्ट अ डॉक्टर और इंजीनियर
ये दुनिया के जितने काम है जरूरत दुनिया दे
ऑल ऑफ दीस थिंग्स आर जस्ट द नेसेसिटीज ऑफ लाइफ
ये फखर की चीज नहीं है
हमारा कोई जज्बा नहीं है We have no other enthusiasm or emotion.
सिवाय इसके कि अल्लाह का दीन दुनिया में जिंदा हो.
Except that the deen of Allah Taala be revived.
हम सारी दुनिया के इंसानों को जन्नत में ले जाना चाहते हैं.
And take all of mankind, all of humanity to Jannah.
हम सारी इंसानियत पर खैर के हमदर्द हैं.
Then we have the compassion and feeling of compassion and pity in our hearts for mankind.
इसलिए मेरे मोहतरम दोस्तों बुजुर्गों नाउमीदी की बात नहीं है अल्लाह से उम्मीद बांध कर पक्का आजम करें और नियत करें कि अब सारी जिंदगी अल्लाह के दीन पर लगानी है
and so we should never lose hope but we have that hope and courage in our hearts that we're going to spend our lives for the deen of Allah subhanahu wa ta'ala
अपने आप को उन सिफात का हामिल बनाना है जिन सिफात पे अल्लाह हमसे दीन का काम लेंगे
and we make ourselves worthy and to build and inculcate those qualities into our life upon which Allah subhanahu wa ta'ala will accept us and loves us
aur Allah ko apni sachi talab dikhani hai
and we show Allah subhanahu wa ta'ala our sincere desire
jaise sahaba ikram ne apni talab Allah ko dikhai
the way the sahaba ikram showed their desire
paida makkah madina mein hue
that they were born in makkah makkara and madina munawwara
aur qabar ja ke ban liye europe mein
but their graves are in europe
aur qabar ja ke ban liye cheen mein
their graves are in china
qabar ja ke ban liye australia mein
but their graves are in all other parts of the world
yahan bhi sahabi aaye honge
They came to these parts of the world as well.
पूरी दुनिया में साहबा फैले
But Sahaba Ikram traveled throughout the whole world.
शाम की जमीन में 30,000 के करीब साहबा सोए हुए
हैं. About 30,000 Sahaba Ikram that are buried in the area of Sham.
हजरत अब्बास रज़ियल्लाहु अन्हु के 10 बेटे थे.
हजरत अब्बास रज़ियल्लाहु अन्हु had 10 sons.
10 के 10 बेटे अलग-अलग मुल्कों में उनकी कब्रें बनी.
And 10 of his sons are buried in different countries throughout the world.
पूरी दुनिया में साहबा फैले हैं.
The Sahaba Ikram traveled throughout the whole world.
इसलिए अल्लाह ने पूरी दुनिया में दीन को जिंदा किया.
Allah Tabarak Taala revived the deen throughout the whole world.
आज अल्लाह ने हमें मौका दिया है कि दावत की मेहनत जमाने में लगाने शुरू कर दी इसको अपने सीने से लगाकर इसके लिए अपना सब कुछ कुर्बान करने की हम नियत करें
इंशाल्लाह तबाराक तआला has given us this effort of da'wah in our era and so we embrace this effort and we give our name inshallah
तो सारे नियत करते हैं कि हुजूर वाले काम को अपना काम बनाएंगे
so ready inshallah make the effort of the prophet sallallahu alaihi wasallam our focus and priority of our life
दाई पर जिंदगी गुजारेंगे
हम ले बाय लाइफ इज दाई
इस बदले में जितने मुआवा जिनके 4 महीने लग चुके हैं अब वो नकद चार्जर में ही क्यों नहीं तैयार हैं दिल्ली से खड़े होकर नाम दिखाएं अपना नाम दिखाएं पूरी जवान दिखाएं
दस बार हैव स्पेंड 4 मंथ्स बिफोर इंशाल्लाह स्टैंड अप एंड गिव अ नेम फॉर 4 मंथ्स इंशाल्लाह फॉर 20 डेज And those brothers and children have spent 4 months before, so we give our name for 4 months again, and they're going to go again. Now,